الحمد لله وكفى والسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألم تر إلى ربك كيف مد الظل ولو شاء لجعله ساكنا ثم جعلنا الشمس عليه دليلا ثم قبضناه إلينا قبضا يسيرا وهو الذي جعل لكم الليل لباسا والنوم سباتا وجعل النهار نشورا وهو الذي أرسل الرياح بشرا بين يدي رحمته وأنزلنا من السماء ماء طهورا لنحيي به بلدة ميتا ونسقيه مما خلقنا أنعاما وأناسيا كثيرا ولقد صرفناه بينهم ليذكروا فأبى أكثر الناس إلا كفورا ولو شئنا لبعثنا في كل قرية نذيرا فلا تطع الكافرين وجاهدهم به جهادا كبيرا وهو الذي مرج البحرين هذا عذب فرات وهذا ملح أجاج وجعل بينهما برزخا وحجرا محجورا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو آج ہم نے جو آیات تلاوت کری ہیں یہ آیات نمبر 45 سے 53 ہے سورۃ الفرقان کی. تو اب ہم یہاں سے ان کا پہلے ترجمہ پڑھ لیتے ہیں پھر اس کے بعد خلاصۃ التفسیر اور اس کے ساتھ معروف مسائل. تو ان آیات میں اگرچہ کہ جو مفتی شفیع رحمۃ اللہ علیہ نے ان کا گروپ بنایا ہے وہ 45 سے لے کے 62 تک ہے لیکن ان کی تفسیر میں حضرت نے بہت ساری چیزیں لکھی ہیں تو اس وجہ سے صاحب اس میں ان کو آدھے میں ڈیوائڈ کر کے پہلے جو ہے 53 تک پڑھ لیتے ہیں اور اس کے بعد 54 سے 62 اس کے بعد انشاءاللہ پڑھیں گے. تو اب ہم اس کا ترجمہ کرنا شروع کرتے ہیں. ترجمہ حضرت نے کون سا استعمال کیا ہے؟ حضرت شیخ الہند مفتی محمود رحمۃ اللہ علیہ کا ترجمہ. تو فرماتے ہیں کہ الم ترا الی ربک کیف مد الظل، کہ کیا آپ نے نہیں دیکھا. الم ترا، ٹھیک ہے، یہ جو لفظ ہے یا یہ ایک فریز ہے اس سے ہم اچھی طرح سے واقف ہیں کیونکہ الم ترا کیف فعل ربک باصحاب الفیل والی صورت ہر مسلمان کو یاد ہوتی ہے. تو اس کا مطلب یہ ہے نا کہ کیا آپ نے نہیں دیکھا کہ تیرے رب نے ہاتھی والوں کے ساتھ کیا معاملہ کیا. تو وہی الم ترا، کیا نہیں دیکھا تو نے، ٹھیک ہے، الا ربکا، رب کی طرف، اپنے رب کی طرف. کیا مطلب رب کی طرف؟ کیا ہم اپنے رب کو دیکھ سکتے ہیں؟ کیا ہم اپنے رب کی طرف دیکھ سکتے ہیں؟ تو یہاں پر مراد اللہ تعالیٰ کے وجود کو دیکھنا نہیں ہے یا اللہ تعالیٰ کے جو ہے وہ کسی فزیکل ڈائریکشن میں نہیں دیکھنا کہ جس ڈائریکشن میں اللہ تعالیٰ ہے موجود، رائٹ، کیونکہ ایسا کوئی ایک فزیکل ڈائریکشن تو ہے ہی نہیں جس کی طرف اللہ تعالیٰ موجود ہے. تو مطلب اس کا یہ ہوا کہ کیا تو نے توجہ نہیں کری اس طرف، کیا تو نے غور نہیں کیا اس طرف کہ تیرا رب کیسے کام کرتا ہے، رائٹ، کہ تیرے رب کے جو کام ہیں وہ کیسے دنیا کے اندر ہوتے ہیں، وقوع پذیر ہوتے ہیں. تو بات رہی ہے ساری کی ساری توجہ کرنے کی، جو کہ ایک مینٹل ایکٹیویٹی ہوتی ہے، ذہنی ایک فیل ہوتا ہے توجہ کرنا، ٹھیک ہے. تو کیا تو نے نہیں دیکھا اپنے رب کی طرف، الا ربی کا کیف مد الظل، کہ اس نے کیسے سائے کو لمبا کیا، دراز کیا، یا وہ کیسے دراز کرتا ہے سائے کو. ولو شاء، اور اگر وہ چاہتا، لو کا ترجمہ اگر سے کرتے ہیں اور شاہ کا مطلب کہ اس نے چاہا، تو لو کے ساتھ جوڑ کر کے اس کا ترجمہ با محاورہ بنے گا. اگر وہ چاہتا لجعلہ ساکنا، تو وہ سائے کو ساکن کر دیتا، ٹھیک ہے. لجعلہ، تو تحقیق کے جعلہ کا مطلب ہوتا ہے بنا دے، اس نے بنا دیا. اور ہو یہ ایک پروناؤن ہے، یہ پروناؤن کس کی طرف، کس ناؤن کی طرف پوائنٹ کر رہا ہے؟ ظل، ظل کی طرف پوائنٹ کر رہا ہے، ठीक है ना, ये जो है वो थोड़ा सा गौर करके बात समझ में आ जाती है किसी जुमले के अंदर कि जो आप प्रोनाउन इस्तेमाल कर रहे हैं ये प्रोनाउन का नाउन कौन सा है। जैसे अगर आप कहें कि अहमद अच्छा बच्चा है और आयशा अच्छी बच्ची है, ठीक है, फिर आप उसके बाद अगला जुमला कहें कि वो काम बड़े अच्छे से करता है, राइट, अहमद अच्छा बच्चा है, आयशा अच्छी बच्ची है, वो अपना काम बड़े अच्छे से करता है। तो अब इस जुमले को सुनकर के आपके जहन में क्या बात आती है कि वो जो जमीर है, प्रोनाउन है, ये आयशा की तरफ पॉइंट कर रहा है कि ये अहमद की तरफ पॉइंट कर रहा है। भाई अगर कहते वो अच्छा काम करती है तो आपको खुद ही समझ में आ जाता कि वो से मुराद यहाँ पर आयशा है, लेकिन अगर वो कह रहे हैं कि अच्छा काम करता है तो समझ में आ गया कि वो से मुराद अहमद है। ठीक है, तो इसी तरह से ना प्रोनाउंस का पता चल जाता है कि इनके नाउंस कौन से हैं। तो जादहू के अंदर जो प्रोनाउन है ये प्रोनाउन जिल की तरफ पॉइंट कर रहा है, यानी यहाँ पर जिल की बात हो रही है, साय की बात हो रही है कि अगर अल्लाह ताला चाहता ना तो साय को साकिन बना देता, कांस्टेंट बना देता, खिंचने वाली चीज ना बनाता, वेरिएबल चीज ना बनाता। ठीक है, अब इसके ऊपर बड़ी माशाल्लाह हजरत ने बातें लिखी हैं इसके अंदर कि क्या मतलब है इसका, वो हम आगे पढ़ेंगे इंशाल्लाह। सुम्मा जअलना शम्स अलैहि दलीला, फिर हमने बना दिया, सुम्मा का तर्जुमा फिर से करते हैं या देन से अंग्रेजी में करेंगे, जानना हमने बना दिया, अशमसा, शम्स सूरज को कहते हैं, सभी उर्दू समझने वाले इस बात को जानते हैं, अलैही उसके ऊपर दलील, दलील कहते हैं किसी चीज की तरफ पॉइंट करने वाली चीज, इशारा करने वाली चीज, राइट, दल्ला यदुल्लु का मतलब होता है पॉइंट करना, दलीलन, ठीक है ना, यानी हमने सूरज को ऐसे बना दिया इस साए के ऊपर कि सूरज जो होता है ना वो साए को पॉइंट करता है कि साए की डायरेक्शन किधर होनी चाहिए, है ना, कॉमन ऑब्जर्वेशन है कि हमारा साया किस तरफ पड़ता है, रोशनी के अगेंस्ट पड़ता है हमारा साया, ठीक है ना। तो दिन में जब हम खड़े होते हैं और आसमान पे सूरज चमक रहा होता है तो हमारा साया किधर पड़ता है, राइट पे पड़ेगा, लेफ्ट पे पड़ेगा, सामने पड़ेगा कि पीछे पड़ेगा, इसका ताल्लुक सूरज के साथ होता है। सूरज अगर हमारे राइट पर है तो साया हमारे लेफ्ट पे पड़ेगा, सूरज सामने है तो साया हमारे पीछे पड़ेगा, ठीक है ना। तो अल्लाह ताला ने फरमाया कि सूरज को हमने ना पॉइंटर बना दिया, दलील बना दिया साय के ऊपर, ठीक है, सूरज के पोजिशनिंग से डिटरमिन होता है कि हमारा साया किस तरफ पॉइंट करेगा या किस तरफ होगा। सुम्मा कबबनाहू इलैना, फिर उसके बाद हमने खींच लिया उसको अपनी तरफ, कबवन यसीरा, सहज सहज समेट कर, राइट, ऐसे जो है वो ये तर्जुमा किया है यहाँ पर। कब्जन का मतलब तो होता है कि यानी किसी चीज को ना बंद कर देना, कब्ज करना, ठीक है ना, जैसे कि होता है ना कि जब कभी पेट में कुछ खराबी हो जाती है तो कब्ज की हालत हो जाती है। भाई कब्ज की हालत का मतलब क्या होता है कि जो कुछ खाया पिया है ना वो पेट में ही बंद हो जाता है, वो निकलता नहीं है, ठीक है ना, तो उसको कब्ज की कैफियत कहते हैं। कभी जो है वो हवा कब्ज हो जाती है, आजकल तो बहुत ज्यादा पकौड़े खा खा करके सबको ही तजुर्बा हो रहा होगा कि पकौड़े खाते हैं और पेट के अंदर फैक्ट्री शुरू हो जाती है हवा बनने की, ठीक है, तो वो फिर वो पेट में जब तक मौजूद रहती है तो फिर अजीब किस्म के दर्द होते रहते हैं, ठीक है, तो पेट में फंस जाती है वो हवा ना, तो उसको कहते हैं कब्ज हो जाना, ठीक है ना। उसी तरीके से ये कब्ज का कॉन्सेप्ट जो है वो इवन कैफियात के ऊपर भी आता है, रूहानी कैफियात के ऊपर भी ये अप्लाई होता है कि कभी ऐसा होता है कि हमें बड़ी जो है ना वो अच्छी कैफियात की जरूरत हो रही होती है, हमें नमाज में मजा आ रहा होता है, हमें जो है वो कुरान पढ़ने में मजा आ रहा होता है, हमें जो है वो काबतुल्ला का तवाफ करने के लिए जाते हैं, बहुत जबरदस्त फील कर रहे होते हैं कि हम अल्लाह के घर के साए में खड़े हुए हैं, हम उसके घर तवाफ कर रहे हैं, इसको कहते हैं कि कैफियात जो है ना वो बड़ी खुली भी हैं, बड़ी बस्त हैं, खुली भी कैफियात है। और कभी ऐसा होता है कि कैफियात बंद हो जाती हैं, ना नमाज पढ़ने में मजा आ रहा होता है, ना तिलावत में मजा आ रहा होता है, ना जो है वो किसी नसीहत की बात सुनने में मजा आ रहा होता है, राइट, बस ऐसा दिल चाहता है कि यानी एक बेजारी की सी कैफियत हो जाती है, राइट, एक ऐसी कैफियत होती है कि बस किसी चीज में दिल नहीं लग रहा है, एक बेचैनी किसी कैफियत चल रही है, ठीक है ना, तवाफ करके उमरा करके वापस आ जाते हैं कुछ फील ही नहीं हो रहा होता। तो इस कैफियत को क्या कहते हैं, कब्ज की कैफियत कहते हैं कि कैफियत बंद हुई हुई है। ठीक है ना। तो ये जो है ना, कैफियत का खुला होना और कैफियत का बंद होना, ये हर इंसान के साथ एक नेचुरल फिनोमिना है। कभी कैफियत खुली, कभी कैफियत बंद, राइट। अननेचुरल फिनोमिना क्या है कि या तो हर वक्त ही खुली रहे, ठीक है ना, ये एक अननेचुरल फिनोमिना है। अगरचे के नेगेटिव बात नहीं है, पॉजिटिव बात है कि हर वक्त ही कैफियत खुली हुई है, लेकिन ये एक अदर द नेचुरल बात है कि किसी की कैफियत हर वक्त खुली रहे, ठीक है ना। ये कभी होता नहीं है किसी के साथ, लेकिन ऐसा जरूर होता है कि किसी की कैफियत अक्सर वक्त खुली रहती है, अक्सर उसको फीलिंग होती रहती है, ठीक है ना। लेकिन ये नॉर्मल नहीं है, ये जरा एक्स्ट्रा नॉर्मल बात है। उसी तरीके से किसी की कैफियत हर वक्त बंद रहे, कभी भी अच्छे काम के अंदर मजा ना आए, कभी भी तिलावत करने का दिल ना चाह रहा हो, कभी भी नमाज पढ़ने में दिल ना लग रहा हो, तो ये जो है ना वो कॉन्स्टेंट कब्ज वाली कैफियत है, ये भी एक एब नॉर्मल कैफियत है और नेगेटिव तरह की एबनॉर्मल कैफियत है। वो तो चले पॉजिटिव तरह की एबनॉर्मल कैफियत थी ना कि हर वक्त ही खुली हुई है कैफियत, लेकिन ये एक नेगेटिव तरह की एबनॉर्मल कैफियत है। तो नॉर्मल कैफियत जो है ना, वो एक इंसान की, एक एवरेज इंसान की ये है कि कभी वो कब्ज की कैफियत में रहता है, कभी वो बस की कैफियत में रहता है, ठीक है। जैसे कि पेट का की भी नॉर्मल कैफियत ये है कि कभी जो है वो ठीक रहता है, कभी जो है कब्ज की कैफियत आ जाती है, पकौड़े खाते हैं कब्ज की कैफियत, फिर उसके बाद ठीक हो जाता है, फिर उसके बाद पकौड़े खाते हैं फिर कब्ज की कैफियत, राइट, या कोई ऐसी गजा खा लेते हैं। तो ये एक नॉर्मल ह्यूमन बींग की कैफियत होती है। तो इस वजह से अगर किसी को कब्ज की कैफियत का कोई शिकार है ना, तो उसको बहुत ज्यादा परेशान होने की जरूरत नहीं होती है, ठीक है। तो अल्लाह ताला जो है ना वो फरमाते हैं कि हम जो है ना इसको कब्ज कर लेते हैं, रोक लेते हैं, लेकिन कैसे रोकते हैं, यसीरन। यसीर का मतलब होता है यानी आसानी के साथ, ठीक है। जैसे इन्ना माल उसरे युसरा, कि हर परेशानी हर तकलीफ के साथ अल्लाह ताला ने आसानी भी रखी है, युसर कहते हैं आसानी को, ठीक है। तो साय के बारे में बात करते करते आखिरी बात ये फरमाई कि फिर हम उसको साय को अपनी तरफ खींच लेते हैं और उसको जो है वो आसानी के साथ खींच लेते हैं अपनी तरफ, बंद कर देते हैं इसको, ठीक है। रूहानी कब्ज कैसे खत्म होता है, किसी ने यहाँ सवाल लिखा है, रूहानी कब्ज कैसे खत्म होता है। भाई रूहानी कब्ज जो है ना, अगर परमानेंट चल रहा है तो उसको खत्म करने के लिए अल्लाह ताला से माफिया मांगनी पड़ती हैं, ठीक है, दुआएं मांगनी पड़ती हैं, ठीक है, और उसके साथ साथ जो है वो उसके लिए कुछ दवाएं भी करनी पड़ती हैं, ठीक है ना। जब जाहिर आपके पेट का भी कब्ज जरा लंबा चल जाए तो क्या करते हैं, फिर उसके बाद पहले कहें अल्लाह बड़ी तकलीफ में हूँ, अल्लाह इस कब्ज को खत्म कर फरमा दीजिए, बड़ी तकलीफ में हूँ, अल्लाह इसको दूर फरमा दीजिए, ठीक है ना। फिर उसके बाद क्या करते हैं, डॉक्टर साहब के पास जाते हैं, डॉक्टर साहब से कहते हैं कि भाई मेरी कब्ज की कैफियत जरा तवील हो गई है, आप कुछ दवाई भी दे दें, आप कुछ परहेज भी बता दें, है ना, करते हैं ना ये सारा काम। तो रूहानी कब्ज के दूर करने के लिए भी यही सारा काम करना पड़ता है, ठीक है ना। अल्लाह दूर फरमा दे, अल्लाह दूर फरमा दे, और उसके बाद फिर रूहानी डॉक्टर तलाश करके उनके पास जाते हैं कि भाई बड़ी बड़े लंबे अरसे से मैं कब्ज की कैफियत में हूँ, ये तो नॉर्मल बात नहीं है, तो प्लीज आप कुछ दवा तजवीज़ फरमा दें, कुछ एहतियात वगैरह मुझे बता दें। तो इस तरह से फिर रूहानी कब्ज जो होता है वो अल्लाह ताला दवा और दुआ दोनों को इस्तेमाल करते हुए अल्लाह ताला दूर फरमा देते हैं, ठीक है। तो अगली आयत में फरमाते हैं वह हुवल्लज़ी, और वो है जो, या वो है जिसने, जअला लकुमुल लैला लिबासन, जिसने बनाया, जअला का मतलब बनाया उसने, ठीक है ना, उसने बनाया लकुम तुम्हारे लिए, अल्लैल, लैल कहते हैं रात को, या बहुत ही काली चीज को भी लैल कह देते हैं, और रात चूंकि काली होती है, होनी चाहिए कम से कम, तो उसको इस वजह से लैल कहते हैं, लिबासन यानी लिबास के तौर पर बनाया रात को तुम्हारे लिए, ठीक है। वह नौमा, और नींद को सुबातन, सुबात कहते हैं काट देने वाली चीज, ठीक है ना, यानी मुनकते कर देने वाली चीज। ये जो यहूदी होते हैं ना, तो आपको पता है कि हफ्ते के दिन को यौमुस सब्त कहते हैं, ठीक है ना, यौमुस सब्त, ये अरबी का लफ्ज है, हफ्ते के दिन के लिए इस्तेमाल होता है, शनिचर का दिन भी जिसको उर्दू में कहते हैं उसके लिए, ठीक है। तो ये जो यौम सब्त है, इसकी ओरिजिन कहाँ से आई है, ठीक है ना, ये यहूदियों के यहाँ जो छुट्टी का दिन होता है ये होता है हफ्ते का दिन, ठीक ठीक है ना, हफ्ते के दिन उनके यहाँ, लेकिन उनकी शरीयत में क्या है कि छुट्टी के दिन कुछ नहीं कर सकते, राइट। और कुछ नहीं कर सकते का मतलब ये नहीं कि खाली बैठ करके टीवी देख सकते हैं, नहीं, कोई भी मैकेनिकल चीज, कोई भी जो है ना वो मशीनरी नुमा चीज, मैकेनिकल चीज, कुछ भी इस्तेमाल नहीं कर सकते, ठीक है। यानी बिल्कुल ही छुट्टी, बिल्कुल 100% छुट्टी, ये हफ्ते के दिन उनके यहाँ होता है। तो हफ्ते के दिन जो है ना, ये बिल्डिंग के अंदर अगर आए ना किसी, तो बिल्डिंग में एलिवेटर इस्तेमाल नहीं कर सकते, ठीक है ना, ये फिर सीढ़ियां इस्तेमाल करते हैं, या फिर तावील करके उसके इधर उधर से वो निकाल करके फिर ना वो एलिवेटर में जो है ना वो खड़े तो हो जाते हैं लेकिन बटन नहीं दबाते, ठीक है ना। या अगर अकेले खड़े हुए एलिवेटर जो है वो अपने फ्लोर के ऊपर लेकर के आनी है ना, तो ये बटन नहीं दबाएंगे अपने फ्लोर का बटन, बल्कि इंतजार करेंगे कि कोई दूसरा शख्स आ जाए और वो आकर के बटन दबा दे, तो फिर एलिवेटर आ जाएगी, तो फिर उस एलिवेटर के ऊपर सवार हो जाएंगे। अब उस एलिवेटर में सवार तो हो गए, लेकिन अब किस फ्लोर के ऊपर जाना है, उधर का भी बटन नहीं दबा सकते क्योंकि इस्तेमाल नहीं कर सकते है ना, ठीक है। तो वो बटन दबाना जो है वो इस्तेमाल करने की तारीफ में आता है, तो इस वजह से बटन नहीं दबाते। बहरहाल इस तरीके की लाइफ होती है कि सैटरडे के दिन जो है ना ये कुछ भी नहीं करते, ठीक है। तो उस दिन ना हर जिंदगी का मामला जो होता है वो मुनक़ते हो जाता है, वो बंद हो जाता है, ठीक है। तो सब्त का लफ्ज जो होता है ना वो होता है कि गोया कि आपकी जिंदगी के जो मामूलात हैं उनको मुनक़ते कर दें, ठीक है। तो रात में जो आपकी नींद होती है, नींद में क्या होता है, जिंदगी के मामलात मुनक़ते हो जाते हैं। हाँ, इन सम ज्यूइश मेजोरिटी एरियाज अपेरेंटली द एलिवेटर्स ऑटोमेटिकली स्टॉप एट एवरी फ्लोर। हाँ, जहाँ पे कि वो सिर्फ वही रहते हैं, तो वहां पे उन्होंने एलिवेटर्स को प्रोग्राम ही इस तरह से किया होता है कि वो हर फ्लोर के ऊपर रुके, ताकि किसी का इंतजार न करना पड़े। जी सही फरमाया आपने, जज़ाकअल्लाह। तो बंदा हूँ मैं सुबातन की नींद को आराम के लिए बनाया है, क्योंकि जब आपकी जिंदगी के मामला मुनक़ते हो जाते हैं ना, तो फिर आपको एक जहनी और जिस्मानी सुकून मिलता है, ठीक है ना। तो इन अदर वर्ड्स आप इन शॉर्ट ये भी कह सकते हैं कि नींद को सुकून के लिए बनाया, आराम के लिए बनाया। वजअल नहारा नुशूरा, और जिसने बनाया दिन के वक्त को, यानी दिन को तुम्हारे लिए नुशूर, बाहर निकलने की चीज, फैल जाने की चीज, जैसे कि जुम्मे की नमाज के बाद जो है वो फैल जाओ अल्लाह ताला का फजल तलाश करते हुए, ठीक है ना। तो दिन के अंदर हम फैल जाते हैं, हम कारोबार में जाते हैं, दुकान में जाते हैं, अपने दफ्तर में जाते हैं, ठीक है। तो जैसे कि मरने के बाद भी उठने के लिए यही नुशूर का लफ्ज इस्तेमाल किया, ठीक है, जो पहले भी हम पढ़ चुके हैं। तो उसी तरह दिन में भी अल्लाह ताला ने फैलने का निज़ाम बनाया। वहुवल लजी अरसल रियाह बुशरम बैन यदई रहमती, और वो वही है, ठीक है। अल्लाह ताला यहाँ पर ना फिर अपने, यानी अपने अफआल को इंट्रोड्यूस करवा रहे हैं, ठीक है ना। जैसे इंट्रोडक्शन शुरू से हुई थी कि पहले अल्लाह ताला ने अपनी जात को इंट्रोड्यूस करवाया था, अपने कुरान को भी इंट्रोड्यूस करवाया था कि जी कुरान जो है वो अल फुरकान है, ठीक है ना, बंदे के बारे में भी बात करी थी, और अपने जो दुश्मन हैं उनके उनको भी इंट्रोड्यूस करवाया था कि ये जो काफिर होते हैं ये कैसे कैसे होते हैं, फिर उन काफिरों की जो रेशा दवानियां होती हैं, जो एतराजात होते हैं, उनकी भी तारीफ करवाई थी, डेफिनेशन करवाई थी कि इनकी ऐसी ऐसी जो है वो एतराजात होते हैं मेरे रसूल के ऊपर, फिर अपने रसूल की तरफ से जो है वो जवाब दिए थे, इजमाली जवाब दिए थे, फिर तफसीली जवाब दिए थे कि भाई रसूल का ये सारा काम नहीं होता जो कि ये लोग डिमांड करते हैं, ठीक है ना। तो ये कुरान क्या है, ये कुरान जो है ना ये इंट्रोडक्शन की किताब है, ये इंट्रोड्यूस कराते हुए कराता है हमें रियलिटी से, ठीक है ना, अलहक से, अपने परवरदिगार से, अपने परवरदिगार के निज़ाम से, ठीक है। तो कुरान से जब तक हमारा कोई ताल्लुक ना हो, तो उस वक्त तक हम इन सारी हकीकतों से गाफिल रहते हैं, ठीक है। तो यहाँ पर भी अल्लाह ताला जो है वो अपने अफआल को हमें इंट्रोड्यूस करवा रहे हैं कि देखो मैं ये करता हूँ, मैं ऐसा हूँ जो कि ये करता है, मैं ऐसा हूँ जो कि ये करता है। वहु अल्लज़ी, और वो वही है, अरसल रियाहा, कि जिसने चलाई हवाएं, रीह हवा को कहते हैं, इवन जो पेट में भी जो हवा बंद हो जाती है उसको भी रीह कहते हैं, ठीक है। तो रियाह जो है वो जो चलने वाली हवाएं होती हैं हमारे एटमोसफेयर के अंदर, तो उसने वो हवाएं चलाई या भेजी। अरसला युरसलु इरसालत, ये रसूल के लिए भी यही वाला वर्ड इस्तेमाल होता है कि अल्लाह ताला रसूल को भेजते हैं, राइट। तो अरसला का मतलब भी होता है कि भेजा, यानी यहाँ पर इसको चलाने की मीनिंग में इस्तेमाल करेंगे डिपेंडिंग ऑन द कॉन्टेक्स्ट, कॉन्टेक्स्ट यहाँ पर हवाओं का है, अगर रसूल का कॉन्टेक्स्ट होता, पैगाम का कॉन्टेक्स्ट होता, तो वहां पर इसी लफ्ज को जो है वो भेजने के मानों में इस्तेमाल किया जाता। ठीक है, तो कॉन्टेक्स्ट से जो है ना वो अल्फाज के मानी का इस्तेमाल भी तब्दील हो जाता है, थोड़ा बहुत तब्दील हो जाता है। तो उसने चलाई हवाएं, बुशरम बशारत देने वाली, खुशखबरी लाने वाली, क्योंकि जब ठंडी ठंडी हवाएं चलती हैं, अच्छी अच्छी हवाएं, तो फिर वो उमूमी तौर पर जो है वो खुशखबरी लेकर के आती है कि हाँ जी अब बारिश होने वाली है। ठीक है, तो बशारत देने वाली या खुशखबरी लाने वाली, बैन यदई रहमती ही, उसकी रहमत के आगे, यानी अभी रहमत आई नहीं है, यहां पर रहमत से मुराद बारिश है, तो अभी बारिश आई नहीं है, अभी हवाएं चलनी शुरू हुई है, तो बारिश के आने से पहले ही या उनके आगे आगे, बारिश के आने के आगे आगे क्या चीजें आती हैं, हवाएं आती हैं, फिर पीछे पीछे जो है वो बारिश आ रही होती है। तो बैना यदई का जो मुहावरा है अरबी जुबान का, ये इस्तेमाल किया जाता है फ्रंट के लिए। ठीक है, क्योंकि इंसानों के जो हाथ होते हैं ना, वो यानी अपने हमारे बॉडी से निकल करके फ्रंट की तरफ जाते हैं। ठीक है ना, हम अपने फ्रंट की तरफ जो चीजें होती हैं उनको अपने हाथों से पकड़ सकते हैं, बैक की तरफ से जो चीजें होती है ना उनको हाथों से पकड़ना बहुत मुश्किल काम होता है। ठीक है ना, और अगर किसी को मुस्तकिल जो है वो पीछे की चीजों को अपने हाथों से पकड़ना पड़े, तो उसके हाथों में जो है वो चंद थोड़ी देर में ना हाथ शल हो जाएंगे। तो हाथों का एक्चुअल इस्तेमाल जो है वो फ्रंट की चीजों को पकड़ने के लिए होता है। ठीक है ना, इसी वजह से अरबी जुबान के अंदर जो मुहावरा इस्तेमाल हुआ, बैना यदई, हाथों के दरमियान, ठीक है, दोनों हाथों के दरमियान, तो इससे मुराद फ्रंट की चीजें ली जाती हैं। ठीक है, तो जो बारिश होती है उसके फ्रंट में या उसके आगे आगे ये ठंडी 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 हवाएं आ रही होती हैं, बशारत देती हुई बारिश की। ठीक है, वह अनजलना मिन समाई मा अन पहूरा, और हमने नाजिल किया, हमने उतारा आसमान से पानी, तहूरन साफ करने वाली चीज के तौर पर, ठीक है, ताहिर करने वाली, तहूर करने वाली चीज, यानी करने के लिए इस पानी को हमने नाजिल किया। ठीक है, और तहूर का मीनिंग जो है वो सफाई के लिए भी और पाकीजगी दोनों के लिए इस्तेमाल होता है। ये दोनों थोड़े से डिफरेंट कॉन्सेप्ट्स हैं। सफाई का मतलब होता है जाहिरी सफाई, ठीक है ना, मैल कुचैल और कालेख धब्बा वगैरह जो है वो आप दूर कर दें, तो उसको कहते हैं सफाई हासिल कर ली। ठीक है, और तहारत जो है वो बातनी सफाई को कहते हैं, रूहानी सफाई। क्या मतलब कि जिस चीज को शरीयत सफाई कहती है ना, शरीयत जिस सफाई को, यानी जिस चीज को सफाई कहती है, उसके लिए तहारत का लफ्ज इस्तेमाल किया जाता है। बेशक मैल कुचैल मौजूद हो, लेकिन अगर आप वुजू कर लेते हैं तो वो आप ताहिर हो जाते हैं। हत्ता के अगर आप मिट्टी से ही तयमम कर लें, तो सफाई के एतबार से तो आप और गंदे हो गए, लेकिन रूहानी एतबार से आप ताहिर हो गए। अब आप कुरान भी पढ़ सकते हैं, अब आप नमाज भी पढ़ सकते हैं। ठीक है, तो तहूर का जो लफ्ज है वो रूहानी सफाई के लिए उमूमी तौर पर इस्तेमाल किया जाता है, लेकिन ये जाहिरी सफाई के लिए भी इस्तेमाल होता है। ठीक है, तो पाकी हासिल करने के लिए यहाँ पर इसका मैंने इस्तेमाल किया। ले नुहिजा बिही बल्दतम मैतन, अब इसकी ना बारिश बरसाने की इल्लत बयान कर रहे हैं कि इससे इससे फायदा क्या हासिल होता है, ये किस लिए हम बरसाते हैं बारिश। तो उसके लिए एक लफ्ज खाली इस्तेमाल करते हैं अरबी में, ली। ली का मतलब होता है इसलिए। ठीक है ना, इसी से शायद उर्दू जुबान के अंदर लिए का भी लफ्ज आया। तो ली नुहिया, हम जिंदा कर दें, बिही इस बारिश के जरिए से, यहां पर ही की जमीर बारिश की तरफ पॉइंट कर रही है। ठीक है, मा अंतहूरा जो कि आसमान से बरसता है, तो ताकि हम इस बारिश के जरिए से जिंदा कर दें। बलदतन, बलदतन कहते हैं शहर को, देश को, ठीक है ना, या इंसानों की एक जो आबादी होती है, जैसे बलदिया ये मेट्रोपॉलिटन कॉरपोरेशन को कहते हैं, जो कि एक मेट्रोपॉलिटन एरिया का इंतजाम वगैरह संभालती है, तो उसको मेट्रोपॉलिटन कहते हैं, और उर्दू में और अरबी में उसको बलदिया कहते हैं। ठीक है, तो बलदतन जो है वो किसी देश, किसी बस्ती को कहते हैं। मैतन, जो कि मरी हुई थी,
मौत याफ्ता थी वो बस्ती, ठीक है ना, यानी उजड़ी हुई थी, वहां की जो जमीन थी उसके अंदर से कुछ सब्जा नहीं निकल रहा था, मरी हुई जमीन थी वो। तो उसको हम हयात दे दें, जिंदा कर दें उसको, ठीक है, वो नुस्कियहू, और हम पिलाएं, मिम्मा खलकना अनआमं व अनासिया कसीरा, इस पानी के जरिए से या इस बारिश के जरिए से हम पिलाएं उसमें से, मिन मा, उसमें से जिसको के हमने तख्लीक किया है, अनआमन चौपाए, और अनासिया, अनासी जो है वो उनकी, सॉरी इंसान की जमा है, इंसान ह्यूमन बीइंग्स, राइट, कसीरन यानी बहुत सारे, यानी बारिश जो हम बरसाते हैं तो वो हम किस लिए बरसाते हैं, ताकि हम उससे एक तो बस्तियों को जिंदा करें और हम पानी पहुंचाएं या पानी पिलाएं उसके जरिए से हम उन चीजों को कि जिनको कि हमने मवेशियों में और इंसानों की शक्ल में पैदा किया है, ठीक है, उनमें से अक्सर को, ठीक है, कसीरन, उनमें से अक्सर को हम इस तरीके बारिश के जरिए से सैराब करें, ठीक है, जैसे बारिश के जरिए से बहुत सारी जगहों में सैराबी होती है, ठीक है, बारानी जमीनें जो होती हैं वो बारिश के जरिए से ही सैराब होती हैं। अच्छा, फिर नहरी जमीनें उसके अलावा होती है ना, जिस वजह से यहाँ पर सिर्फ कसीर का लफ्ज इस्तेमाल किया कि अक्सर को हम बारिश के जरिए से सैराब करते हैं। अच्छा, वलकद सर्रफनाहु बैनहुम, और तहकीक के हमने तरह तरह से तकसीम किया, सर्रफनाहु का तर्जुमा जैसे हजरत ने किया है, तरह तरह से तकसीम किया, बैनहुम उनके दरमियान, लियज़क्करू ताकि वो ध्यान रखें, याद रखें, ठीक है ना, यज़क्करू का मतलब होता है कि ध्यान रखना, याद रखना, बीइंग अवेयर, बीइंग कॉन्शियस, ठीक है। तो अब ये जो ऊपर नेमतें जिक्र करी है ना कि हमने रात की नेमत दी, नींद की नेमत दी, दिन की नेमत दी, बारिशों की नेमत दी, हवाओं की नेमत दी, और बारिशों के जरिए से जो है वो जिंदा करने की नेमत दी, ठीक है ना, पानी पिलाने की नेमत दी तुम्हें, तो ये सब किस लिए है, ताकि तुम जो है ना वो याद रखो, ठीक है, और इन नेमतों को हमने तकसीम कर दिया अपनी क्रिएशन के अंदर, किसी को कोई नेमत ज्यादा दी, किसी को कोई नेमत जो है वो ज्यादा दी, किसी को किसी और तीसरी तरह की नेमत ज्यादा दी, तो हमने इस तरीके से ना नेमतों को डिस्ट्रीब्यूट कर दिया। सर्रफा युसर्रिफु का मतलब तो वैसे होता है कि तब्दील कर देना, फेर देना, ठीक है, तो यहाँ पे सर्रफनाहु बैनहुम उनके दरमियान इनको फेर दिया, यानी किसी को कोई हिस्सा दे दिया, किसी को कोई हिस्सा दे दिया, किसी को कोई हिस्सा दे दिया, ठीक है। फअबा अक्सरु नासी इल्ला कुफूरा, बस इंसानों में से अक्सर ने नाफरमानी करी। अबा का मतलब क्या होता है, हुक्म अदूरी करना, नाफरमानी करना, जैसे कि शैतान को जब अल्लाह ताला ने हुक्म दिया था उसजूद आदम कि आदम की तरफ तुम सजदा करो, तो उसने क्या करा, अबा, उसने हुक्म नहीं माना, वस्तकबरा, और उसने तकब्बुर किया, वकान मिनल काफिरीन, और काफिरों में से हो गया, ठीक है, तो अबा का लफ्ज जो है वो शैतान के लिए भी इस्तेमाल होता है, और इसी तरीके से जो भी इंसान शैतान की बात मान करके चलते हैं तो वो भी अबा ही कर रहे होते हैं, यानी अपने रब की नाफरमानी कर रहे होते हैं। तो बहुत सारे लोग ने जो है ना वो नाफरमानी करी, और इल्ला कुफूरा इसकी तशरीह में मेरे ख्याल में ज्यादा बात क्लियर होगी कि वो, क्योंकि तर्जुमे में जो हजरत ने यहाँ पे लिखा है तो उससे वो बात क्लियर नहीं हो रही, तो फिर भी नहीं रहते बहुत लोग बिदून नाशुक्री किए हुए, ठीक है, यानी वो जो ये ना 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 नाफरमानी करते हैं, अबा का मामला करते हैं ना, तो ये फिर उनको काफिरों में से बना देता है, जैसे शैतान को भी फकान मिनल काफिरीन, और उसी तरीके से जो भी नाफरमानी करते हैं ना तो वो फिर कुफूरन यानी अल्लाह ताला के कुफरान नेमत का ही शिकार हो जाते हैं, ठीक है ना, उर्दू में भी हम इसको कुफरान नेमत कहते हैं कि जब हम नेमत के देने वाले की नाफरमानी करते हैं, تو پھر اصل میں یہ نعمت کی ناشکری ہی ہوتی ہے. وَلَوْ شِئْنَا لَبَعَثْنَا فِي كُلِّ قَرْيَةٍ نَذِيرًا, اور اگر ہم چاہتے تو ہم لَبَعَثْنَا ضرور بَعَثْنَا اٹھا دیتے ہم یا ہم بھیج دیتے فی کل قریت ہر چھوٹی بستی کے اندر نذیر ڈرانے والا. نذیر ڈرانے والوں کو کہتے ہیں, جیسے کہ سورت کے بالکل شروع کے اندر بھی اللہ تعالیٰ نے نذیر کا لفظ استعمال کیا تھا. ٹھیک ہے, تو لو کا ترجمہ تو اگر سے کرتے ہیں, شئنا کا مطلب ہم چاہتے, جیسے اوپر تھا نا ولو شاء, اگر وہ چاہتا, تو شاء کو آپ یعنی جمع متکلم کے ٹینس میں لے کر کے آ جائیں, بولنے والا اپنے بارے میں, بولنے والے اپنے بارے میں جب یہ ورڈ استعمال کرتے ہیں تو کہیں گے شئنا, اگر ہم چاہتے. ٹھیک ہے, تو اس طریقے سے یہ عربی زبان کی کانجوگیشن کام کرتی ہے. ٹھیک ہے, چاہیے کہ سب لوگ جو ہیں وہ تھوڑی بہت جو ہے وہ عربی گرامر پڑھنی شروع کر دیں انشاءاللہ. رمضان کے بعد سب ارادہ کریں, ارادہ کرنے پہ ایک نیکی تو مل جاتی ہے نا, اب کریں نہ کریں پھر اس کے اوپر باقی نیکیوں کا دار و مدار ہوتا ہے, لیکن ارادہ تو سب کو ہی کر لینا چاہیے کہ ہم عربی زبان جو ہے نا اب اس رمضان المبارک کے بعد سیکھنا شروع کریں گے. بہت آسان ہے, کوئی اتنا مشکل کام نہیں ہوتا, بس آپ کو ذرا سا ایک یعنی ول پاور چاہیے ہوتی ہے اور کسی نظام کے ساتھ اپنے آپ کو جوڑ دینا ہوتا ہے, باقی وقت کے ساتھ ساتھ آپ سیکھ ہی جاتے ہیں ان چیزوں کو. تو ولو شئنا, اگر ہم چاہتے تو ہم ہر بستی کے اندر ایک ڈرانے والا بھیج دیتے. فلا تطیع الکافرین, بس آپ نہیں کہنا مانیے, نہیں اطاعت کیجئے کافروں کی, نہ ماننے والوں کی آپ اطاعت نہ کیجئے. لا تطع, ٹھیک ہے, وجاہدہم بہی, اور ان کے ساتھ آپ جہاد کیجئے, ان کے ساتھ آپ جد و جہد کیجئے. بہی, بہی میں جو ہی کی ضمیر ہے, اب یہ کس کی طرف پوائنٹ کر رہی ہے؟ ٹھیک ہے, یہ پوائنٹ کر رہی ہے جیسے کہ مفسرین نے بیان کیا ہے, یہ پوائنٹ کر رہی ہے قرآن کی طرف. ٹھیک ہے, کہ آپ کو چاہیے کہ آپ اس قرآن کو استعمال کر کے ان کافروں کے ساتھ جو ہے نا وہ جہاد کریں. ٹھیک ہے, جہادن کبیرہ, اور یہ جو جہاد کرنے کا حکم دیا گیا ہے تو اس کے ساتھ یعنی قرآن کے ساتھ جو آپ جہاد کریں گے نا, یہ کیا ہوگا؟ جہادن کبیرہ, یہ بڑا جہاد ہوگا. کبیر کا جو لفظ ہے یہ یعنی اس کے اندر اس کو مبالغے کا بھی صیغہ کہہ سکتے ہیں. ٹھیک ہے, کہ یہ یعنی بہت بڑا جہاد. ٹھیک ہے, جہاد اکبر تو خیر لفظ استعمال نہیں ہوا یہاں پر, لیکن جہادن کبیرہ بہت بڑا جہاد ان لوگوں سے آپ کے ساتھ آپ کریں قرآن کو استعمال کرتے ہوئے. وَهُوَ الَّذِي, اور وہ وہی ہے, مرج البحرینی, کہ جس نے دو دریاؤں کو یا دو بحر, بحر کہتے ہیں واٹر یعنی باڈی آف واٹر. ٹھیک ہے, اور یہ عمومی طور پر یہ پانی کے بڑے جو جو ذخیرے ہوتے ہیں نا ان کے لیے استعمال کیا جاتا ہے. ٹھیک ہے, تو یا تو بڑے دریا یا سمندر ان کو بحر کہتے ہیں. ٹھیک ہے, اور بحرین, بحرین جو ہے یہ دو سمندر. ٹھیک ہے, جیسے کہ یہ جو ملک ہے نا بحرین کا جو ملک ہے, اس کو بحرین کہتے کیوں ہے؟ کیونکہ یہ دو سمندروں کے درمیان ہے. ٹھیک ہے, ایک طرف سے جو ہے وہ انڈین اوشن اور دوسری طرف جو ہے وہ جو جس کو کہ کچھ لوگ پرشین گلف کہتے ہیں, کچھ لوگ اریبین گلف کہتے ہیں, اپنی مرضی اپنا اپنا نام. ٹھیک ہے, تو اس کے اور اریبین اور جو انڈین اوشن ہے اس کے درمیان جو ہے نا یہ 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 ملک ہے بحرین کا ملک. ٹھیک ہے, تو دو دریاؤں کے ملنے کی جگہ, اسی وجہ سے اس عرب لوگ ہیں اس کو بحرین کہنا شروع ہو گئے اور یہ اب یہ پرماننٹلی اس ملک کا نام ہی بن گیا. تو مرج البحرین, کہ دونوں بحرین کے مرج ہونا, ابھی عربی زبان کا لفظ ہے مرجا. ٹھیک ہے, لیکن لگتا یہ ہے کہ انگریزی زبان میں بھی نا کچھ ورڈز ہیں جو کہ عربی سے ایکوائرڈ ہیں. ٹھیک ہے نا, جیسے قبر کے بارے میں کہتے ہیں کہ قبر کا جو لفظ ہے وہ عربی کے قبر سے آتا ہے. ٹھیک ہے نا, بھائی ایک زمانہ تھا جبکہ یورپ والے جو ہیں وہ عربوں کی لینگویج ایسے سیکھنا چاہتے تھے کہ جیسے آج ہم عربی زبان سیکھنا نہیں چاہتے, رائٹ, جیسے آج ہم انگریزی سیکھنا چاہتے ہیں, اپنے بچوں کو فر فر انگریزی بلوانا چاہتے ہیں نا. ایک زمانہ ایسا بھی تھا کہ یورپینز جو ہیں وہ عربی سیکھنا چاہتے تھے اور عربی کلچر کو اڈاپٹ کرنا چاہتے تھے. ٹھیک ٹھیک ہے، عربوں جیسے لباس پہننا چاہتے تھے، ٹھیک ہے، کیونکہ اس وقت دنیا کی حکمرانی جو ہے وہ عربوں کے پاس تھی. تو انہوں نے پھر ظاہر ہے جس طرح ہم انگریزی میں سے بہت سارے الفاظ کو جو ہے وہ اپنی لینگویج کے اندر اڈاپٹ کر لیتے ہیں نا، اسی طریقے سے ان کی لینگویج کے اندر بھی بہت سارے الفاظ جو ہیں وہ عربی زبان سے اڈاپٹ کیے جا رہے تھے. ٹھیک ہے نا، یہ دنیا کا ایک نیچرل فینومنا ہے، یہ ایسے ہی ہوتا ہے. جس کی لاٹھی اس کی بھینس، جس کے پاس حکومت اسی کا جو ہے وہ سکہ چلتا ہے. ٹھیک ہے، ظاہر ہے اس کی حکومت بھی چلتی ہے، اسی کا لباس بھی چلتا ہے، اسی کی کلچر بھی چل رہا ہوتا ہے. ٹھیک ہے، تو بہرحال مرج البحرینی کہ جہاں پر یہ دونوں بحر جو ہے نا یہ مرج ہوتے ہیں، تو اس نے دو بحروں کو مرج کیا، دو پانیوں کو مرج کیا. ہذا عذب فرات، یہ جو ہے نا بڑا میٹھا اور پیاس بجھانے والا ہے. عذب جو ہے وہ میٹھا ہو گیا اور فرات مطلب پیاس بجھانے والا. وہذا ملح اجاج، اور یہ جو ہے وہ نمکین ہے. ملح نمک کو کہتے ہیں اور اجاجن جو ہے، اجاج جو ہے وہ کڑوے کو کہتے ہیں، بٹر. ٹھیک ہے، یعنی سالٹش اینڈ بٹر. تو یہ پانی جو ہے وہ میٹھا پانی ہے، یہ پانی جو ہے وہ کڑوا پانی ہے، کھارا پانی ہے جس کو ہم کہتے ہیں. اور ان دونوں کو اسی ذات نے مرج کیا. وجعل بینہما برزخا وحجرا محجورا، اور بنایا ان دونوں کے درمیان، بینہما یعنی ان دونوں ٹائپ آف واٹرز کے درمیان جس نے بنایا برزخ. برزخ کس کو کہتے ہیں؟ برزخ جو ہے نا وہ ایک مڈل پارٹ کو کہتے ہیں، مڈل ایریا، جو کہ دو چیزوں کے درمیان جو ہے وہ پردے کے طور پر حائل ہو. ٹھیک ہے نا، یا آپ کہہ سکتے ہیں ٹرانزٹ کے طور پر. ٹھیک ہے نا، ٹرانزٹ بھی ایک طرح سے یہی ہوتا ہے نا، بیچ کا پردہ ہی ہوتا ہے نا. جب آپ فار ایگزامپل ریاض سے جو ہے وہ لاہور جاتے ہیں، تو بیچ میں ٹرانزٹ جو ہوتا ہے وہ، اگر آپ نے گلف ایئر لی ہوئی ہو تو بحرین کا ایئرپورٹ، وہ ٹرانزٹ ہوتا ہے. ٹھیک ہے نا، تو وہ گویا کہ نا وہ ریاض میں، سوری لاہور میں جو ہے وہ آپ اپنے رشتے داروں سے ملنے کی سے تڑپ رہے ہیں، لیکن بحرین کا جو ایئرپورٹ ہے نا بیچ میں کباب میں ہڈی بن گیا ہے نا. بھائی پہنچنے ہی نہیں دے رہے، چلو یار ڈائریکٹ فلائٹ سے کیوں نہیں مجھے لاہور پہنچا دیتے، جلدی سے جا کر کے میں مل لوں اپنے رشتے داروں سے، اپنی امی سے مل لوں، اپنے ابو سے مل لوں، رائٹ. لیکن بیچ میں وہ بحرین کا جو ایئرپورٹ ہے وہ برزخ بن گیا، کباب میں ہڈی بن گیا، رائٹ، رکاوٹ بن گیا، پردہ بن گیا. اب انتظار کرنا پڑے گا اگلی فلائٹ لینے کا. ٹھیک ہے، تو برزخ جو ہے نا وہ درمیان والی جگہ کو کہتے ہیں. اس طریقے سے اس دنیا، عالم الدنیا اور عالم الآخرت کے درمیان ایک برزخ ہے. ٹھیک ہے، جب مر کے یہاں سے جاتے ہیں نا تو ہم ڈائریکٹ جو ہے وہ عالم آخرت نہیں چلے جاتے، بلکہ ہم عالم برزخ کے اندر جاتے ہیں، جو کہ ایک ٹرانزیشنری سٹیج ہے انسانوں کے لیے. تو اس نے بنایا ان دونوں پانیوں کے درمیان ایک برزخ، وہ حجرا محجورا، اور ایک آڑ بھی بنا دی. حجر جو ہے وہ ایک رکاوٹ بنا دی، محجورن، جو کہ ان دونوں کو روکی ہوئی ہے، ان دونوں کو آپس میں مرج نہیں ہونے دیتی. اب اس کی تفصیل انشاءاللہ آگے پڑھیں گے. تو یہاں تک تو ہم نے ترجمہ پڑھ لیا. ٹھیک ہے، اب اس کی خلاصہ تفسیر اور معروف مسائل دیکھتے ہیں. اس سے پہلے جو میسیجز آئے ہوئے ہیں تو ان کو بھی پڑھ لیتا ہے. خواتین کی طرف تو کوئی نیا میسج نہیں آیا ہوا، تو مردوں کی طرف کیا کہہ رہے ہیں کہ لگتا ہے کہ ایمفیسائز مرج عربک مرجا سے بنا ہے انگلش میں. ہاں مرج، جی. یہاں بھی کافر کے ساتھ جہاد کرنا ہے یا قرآن کے ساتھ جہاد؟ تھوڑا سا کلیئرفائی کر دیں واپس. جب کہا کہ قرآن کے ساتھ جہاد کرنا، تو کافر تو اب آپ اپنی طرف سے اس کے اندر ڈال رہے ہیں نا. ٹھیک ہے، آپ کا سوال غالباً جو ہے وہ الفاظ ذرا مختلف ہوتے تو بات سمجھ اندازہ آ رہی ہوتی کہ آپ کہنا کیا چاہ رہے ہیں. ٹھیک ہے، یعنی آپ کا خیال یہ ہے کہ کافروں کے ساتھ جہاد، اور جو مفسرین ہیں ان کا خیال یہ ہے کہ قرآن کے ساتھ جہاد. ساتھ جہاد کرنے کا مطلب یہ ہے کہ اس کو استعمال کرتے ہوئے. ٹھیک ہے، تو کافروں کو استعمال کرتے ہوئے تو جہاد نہیں کرتے نا. بہرحال یہ انشاءاللہ معروف مسائل میں اس کی تفصیل آ رہی ہے. ٹھیک ہے، خلاصہ تفسیر میں فرماتے ہیں، الم ترا الی ربک کیف مد الظل، کہ اے مخاطب، یعنی جس سے بھی اللہ تعالیٰ مخاطب ہیں یہاں پہ، جو کہ نبی علیہ الصلوۃ والسلام براہ راست مخاطب ہوتے ہیں، اور باقی جو قرآن پڑھنے والے ہوتے ہیں وہ آپ صلی اللہ علیہ وسلم کے واسطے سے مخاطب ہوتے ہیں، تو اے مخاطب، کیا تو نے اپنے پروردگار کی اس قدرت پر نظر نہیں کی؟ الم ترا، کیا تو نے نظر نہیں کی کہ اس نے جب آفتاب افق سے جب آفتاب افق سے طلوع کرتا ہے, یعنی وہ جب آفتاب کو افق سے یعنی ہورائزن سے طلوع کرتا ہے, اس وقت کھڑی ہوئی چیزوں کے سائے کو کیوں کر دور تک پھیلایا ہے, یعنی کیسے وہ دور تک چیزوں کے سائے کو پھیلاتا ہے. جب سورج طلوع ہو رہا ہوتا ہے تو اگر آپ سائے کو دیکھیں تو کتنا لمبا سایہ ہوتا ہے وہ, کیونکہ طلوع کے وقت ہر چیز کا سایہ لمبا ہوتا ہے. اور اگر وہ چاہتا ولو شاء لجعلہ ساکنا, اگر وہ چاہتا تو اس کو ایک حالت پر ٹھہرایا ہوا رکھتا, یعنی آفتاب کے بلند ہونے سے بھی سایہ نہ گھٹتا. ٹھیک ہے, اس طرح پر کہ اتنی دور تک آفتاب کی شعاؤں کو نہ آنے دیتا, کیونکہ آفتاب کی شعاؤں کا زمین کے حصوں پر پہنچنا بارادہ حق ہے نہ کہ بالاضطرار. کیا مطلب اس کا؟ دیکھیں حضرت نے یہاں پہ جو بات یعنی جس طریقے سے اس بات کو ایکسپلین کیا ہے نا قرآن کی آیت کو, اس سے جو ہے نا وہ ہم بہت ساری کنفیوژن ریموو ہو سکتی ہیں. ٹھیک ہے, کیونکہ کنفیوژن ہمیں جو کریٹ ہو جاتی ہے نا ہمارے ذہن کے اندر, وہ کس وجہ سے کریٹ ہوتی ہے کہ جیسے کہ چند کلاسوں پہلے بات ہو چکی ہے نا, ہم کچھ چیزوں کو جو ہے نا وہ فزیکل لاز کہہ دیتے ہیں, کچھ چیزوں کو ہم کہتے ہیں لاز آف نیچر. ٹھیک ہے, لاز آف نیچر کہہ دیتے ہیں. تو یہ جو لاز آف نیچر کا لفظ ہے نا, پہلی بات تو یہ کہ لفظ آیا کدھر سے ہے, یہ کسی ایمان والے کا کوائنڈ لفظ نہیں ہے, رائٹ, یہ کسی ایسے شخص کا بنایا ہوا لفظ نہیں ہے کہ جو کہ اللہ تعالیٰ کی ذات پر ایمان رکھتا ہے, یہ کافروں کا بنایا ہوا لفظ ہے جس کو وہ کہتے ہیں لاز آف نیچر, کیونکہ نا ان کی جان جاتی ہے, رائٹ, ان کی جو ہے نا وہ زبان گھستی ہے اللہ کا نام لینے سے, ان کو تکلیف ہوتی ہے اللہ کا نام لینے سے. ٹھیک ہے نا, کیونکہ تو شیطان کی مان کے چلنے والے لوگ ہوتے ہیں نا, ورنہ کافر کیوں ہوتے, تو یہ نا اللہ کا نام لینے سے کتراتے ہیں. تو انہوں نے نا اللہ تعالیٰ کا ایک الٹرنیٹو بنایا ہے, ٹھیک ہے نا, اس کو کہتے ہیں یہ نیچر. ٹھیک ہے, تو اس وجہ سے نا یہ جو لاز آف نیچر ہے, پہلی بات تو یہ لفظ ہی جو ہے وہ ایمان سے اس کا تعلق نہیں ہے کوئی. ٹھیک ہے نا, اس کا اس لفظ کا ایمان کے ساتھ تعلق نہیں ہے, کیونکہ لاز تو ہوتی ہیں لاز آف اللہ, رائٹ, لاز آف دا کریٹر, خالق کی بنائی ہوئی لاز, جس نے ہر چیز کو تخلیق کیا ہے وہ لاز ڈیفائن کرتا ہے نا, نہ کہ یہ کہ اس نے تو تخلیق کر دیا اب لاز جو ہے وہ کوئی اور ڈیفائن کر رہا ہے اس جگہ کی, رائٹ, یہ کس قسم کا خالق ہے جو کہ لاز ڈیفائن نہیں کرتا, بس تخلیق کر کے جو ہے نا وہ کہتا نا کہ اپنے سر سے اتار دیا, اب تم جاؤ تم لاز ڈیفائن کرو, ہے نا. تو نیچر جو ہے نا, یہ نیچر جو ہے نا یہ ایک جھوٹ ہے بیسیکلی. ٹھیک ہے نا, یہ اصل میں جو ہے وہ سب کچھ اللہ کی طرف سے ہے, ساری لاز بھی اللہ کی طرف سے. ٹھیک ہے نا, اب اس کے اوپر یہ کہ جو لاز آف نیچر ہے, کہتے یہ ہیں کہ جی جو لاز آف نیچر ہے نا یہ ساری چیزیں جو ہے نا ان لاز پہ ڈیپینڈ کرتی, رائٹ, لاز کی بنیاد پہ سارے کے سارے کام ہوتے ہیں. اسی وجہ سے پھر جو کام جو ہے وہ ان کو سمجھ میں نہیں آ رہے ہوتے کہ یہ کیسے ہو گئے, تو کہتے ہیں کہ جی ابھی یہ جو ہے نا وہ ہمارے ابھی سمجھ میں نہیں آیا, یہ تھوڑا اور عرصے کے بعد سائنس اور ڈیولپ ہوگی, کچھ اور ترقی کرے گی نا تو پھر ہماری باتیں سمجھ میں آ جائیں گی. ٹھیک ہے, یا تو یہ کہتے ہیں کہ جی ٹھیک ہے ہمارے سمجھ میں نہیں آ رہا, جب بالکل کنفرم ہو جاتی ہے نا کوئی بات کہ یہ لاز آف نیچر سے تو کے اندر تو فٹ نہیں ہو رہی, تو کہتے ہیں ہاں جی ابھی سائنس نے اتنی ترقی نہیں کری ہے, یا کیا کرتے ہیں, یا یہ کہتے ہیں کہ نہیں یہ ہے ہی نہیں ہے, اس کی ایگزسٹنس کو ڈینائی کر دیتے ہیں. اگر ان کو امپیریکل ایویڈنس نہیں ملتا نا تو اس کی ایگزسٹنس کو ڈینائی کر دیتے ہیں. ٹھیک ہے نا, تو یہ ہم بھی پھر چونکہ انہی کے راستے پہ چل پڑے, تو اسی وجہ سے نا ہمارے نزدیک بھی لاز آف نیچر ہی اصل چیز ہے. ٹھیک ہے نا, حالانکہ اصل چیز جو ہوتی ہے نا وہ لاز آف نیچر نہیں ہوتی, جن کو کہ نیوٹن صاحب نے ڈیفائن کر دیا ہے, آئنسٹائن صاحب نے ڈیفائن کر دیا ہے, یا جو ہے وہ ابھی جو تھوڑے دن پہلے جو ہمارا ہے کیا نام تھا اس کا, ذہن سے نکل جاتا ہے شکر اس کا نام میرا, کیا نام تھا اس کا, بہرحال تو ایک اور بہت بڑے تھے, ہاں جی اسٹیفن ہاکن صاحب, ہے جی اسٹیفن ہاکن صاحب, انہوں نے کوئی لاز ڈیفائن کری ہیں. تو وہ جو اتنے بڑے اللہ یعنی اللہ تو کیا کہ وہ مانتے ہی نہیں ہیں, وہ اتنے بڑے ہوتے ہیں وہ کہ ان کی ڈیفینیشن جو ہوتی ہیں نا وہ لاز آف نیچر بن جاتی ہیں, ان کی بتائی ہوئی باتیں جو ہیں وہ لاز آف نیچر بن جاتی ہیں, حالانکہ وہ تو ایک انسان تھے, رائٹ, ان کی تو ایک چھوٹی سی عقل تھی, ان کا تو ایک محدود مطالعہ تھا, ان کی تو ایک محدود نظر تھی, اس کی بنیاد پر انہوں نے کسی چیز کو جیسے سمجھا انہوں نے اپنی کتابوں میں لکھا, اور ان کو جو ہے وہ ان کے جو مرید تھے, ان کے جو پیروکار تھے, انہوں نے اسی کو جو ہے لاز آف نیچر کہنا شروع کر دیا. ٹھیک ہے, اور ہم مسلمان جو کہ ان سے ایکسٹریملی امپریسڈ ہوتے ہیں, تو ہم نے جو ہے وہ انہیں کو پھر انہیں کو جو ہے وہ لاز آف نیچر کہنا شروع کر دیا ہم نے بھی, اور ہم نے جو ہے نا پھر سمجھنا شروع کر دیا کہ بس دنیا کے اندر جو کام ہوتے ہیں نا وہ لاز آف نیچر کے تحت ہی ہوتے ہیں. ٹھیک ہے نا, حالانکہ ایسا کوئی بھی معاملہ نہیں ہے, یہ لاز آف نیچر کے تحت دنیا کے کام نہیں ہوتے. دنیا کے کام جو ہوتے ہیں وہ اللہ تعالیٰ کے بنائے ہوئے سسٹم کے تحت ہوتے ہیں. تو ان کے بارے میں نبی علیہ الصلوۃ والسلام اور جو دین کو سمجھنے والے لوگ ہیں انہوں نے جو ہمیں چند بنیادی اصول بتائے ہیں نا, تو ان اصولوں کو ہمیں بس اپنے سامنے رکھنا چاہیے کہ اللہ کی مرضی سے سارے کام ہوتے ہیں, اور اللہ تعالیٰ نے اس دنیا کے اندر جو ہے وہ اسباب کا ایک نظام بنایا ہوا ہے. ٹھیک ہے نا, اسباب کا مینس کا ایک نظام بنایا ہوا ہے. ٹھیک ہے, یہ بات ہمیں جو ہے نا وہ آئنسٹائن نہیں بتاتا, یہ البرٹ آئنسٹائن یا آئزیک نیوٹن یہ صاحب کی بات نہیں بتاتے کہ اللہ تعالیٰ نے جو ہے نا وہ اسباب کا ایک نظام بنایا ہوا ہے. ٹھیک ہے نا, یہ بات ہمیں کون بتاتا ہے, یہ اللہ والے بتاتے ہیں. جن کا اللہ تعالیٰ کے ساتھ ایک تعلق ہوتا ہے نا وہ ہمیں یہ بات بتاتے ہیں کہ اس دنیا کے اندر اللہ تعالیٰ نے مینز کا ایک نظام, اسباب کا ایک نظام بنایا ہوا ہے. ٹھیک ہے نا, تو اس دنیا میں کام جو ہوتا ہے وہ اسباب کے تحت ہی ہوتا ہے. ٹھیک ہے, تو یہ جو سایہ کا جو معاملہ ہے نا کہ سایہ لمبا ہو جاتا ہے سایہ گھٹ جاتا ہے, بھائی یہ جو سائے کا جو سسٹم ہمیں نظر آتا ہے اپنے مشاہدے سے اپنے آبزرویشن سے کہ سورج ایک طرف سے روشنی پڑتی ہے, ٹھیک ہے نا, ایک طرف سے روشنی پڑتی ہے تو وہ روشنی جو ہوتی ہے نا وہ جو فزیکل باڈی اس کے راستے میں رکاوٹ بنتی ہے, تو روشنی کی جو جو یعنی جو روشنی ہے جو لائٹ ہے یہ والی فزیکل لائٹ, ٹھیک ہے نا, یہ فزیکل لائٹ جو ہوتی ہے وہ اس رکاوٹ اس فزیکل چیز کو پینیٹریٹ نہیں کر سکتی. یہ روشنی جو ہے وہ اس فزیکل چیز کو پینیٹریٹ کر کے اس کے پار نہیں جا سکتی, تو چونکہ اس کے پار نہیں جا سکتی تو اس وجہ سے نا اس کا ایک یعنی اس کے پیچھے کی طرف جو ہے وہ ایک ڈارکنیس سی کریٹ ہو جاتی ہے, رائٹ, کیونکہ روشنی پینیٹریٹ نہیں کر سکتی نا. اگر روشنی اس کو پینیٹریٹ کر کے دوسری طرف جا سکتی ہوتی تو پھر پیچھے بھی جو ہے وہ روشنی روشنی ہوتی, سایہ ہوتا ہی نہیں, رائٹ, ڈارکنیس ہوتی نہیں اس کے پیچھے. تو بھائی یہ جو سسٹم ہے یہ اصول کس نے ڈیفائن کیا ہے, یہ اصول بھی جو ہے وہ اللہ تعالیٰ نے ڈیفائن کیا ہے. اگر اللہ تعالیٰ سورج کی روشنی کو یا فیول برن کر کے جو روشنی کریٹ ہوتی ہے, بھائی سورج کے اندر کون سی والی روشنی کریٹ ہوتی ہے, کیسی روشنی کریٹ ہوتی ہے, سورج کے اندر نائٹروجن ہے, رائٹ, ہائیڈروجن نائٹروجن نہ جانے کون کون سی جو ہے وہاں پر یہ کیمیکلز اور گیسز موجود ہیں, رائٹ, یہ گیسز برن ہوتی ہیں سورج کے اندر, برن ہونے سے جو ہے وہ لائٹ انرجی پروڈیوس ہوتی ہے. ٹھیک ہے نا, اس حد تک تو ہم ان سائنسدانوں کی بات کو مانتے ہیں, ٹھیک ہے نا, کیونکہ جہاں تک کہ اللہ کو نگیٹ نہیں کرتے ہیں نا اس وقت تک ٹھیک ہے, ان کی بات مانی جا سکتی ہے, کوئی ایسا مسئلہ نہیں ہے ان کی بات ماننے میں, جہاں تک کہ اللہ اور اللہ کے نظام کو نگیٹ نہ کرتے ہو. ٹھیک ہے, تو ہم ان کی بات مانتے ہیں کہ جی نائٹروجن جو ہے وہ برن ہوتی ہے تو اس سے لائٹ کریٹ ہوتی ہے. یہ والی جو لائٹ ہے جو کہ فیول کو برن ہونے سے کریٹ ہوتی ہے, یہ والی لائٹ جو ہے وہ جو سالڈز ہوتے ہیں ان سالڈز کے تھرو پینیٹریٹ نہیں کر سکتے. کس نے ڈیفائن کیا اس بات کو, کس نے اس لائٹ کے اندر یہ کیپیبلٹی نہیں رکھی کہ وہ سالڈ کے تھرو پینیٹریٹ نہیں کر سکے, یہ اس لائٹ کو بنانے والے نے اس لائٹ کے اندر یہ کیپیبلٹی نہیں رکھی. اگر وہ چاہتا تو اس لائٹ کے اندر یہ کیپیبلٹی رکھ دیتا, ہے نا, وہ اس لائٹ کو بھی اس طرح بنا دیتا جیسے کہ الٹرا وائلٹ ریڈیشنز ہوتی ہیں, ٹھیک ہے نا, یا جس سے جیسے ہیٹ انرجی ہوتی ہے, رائٹ, یہ بھی تو ایک لائٹ انرجی ایک انرجی ہوتی ہے نا, سائنس بھی یہ کہتی ہے ایک انرجی ہے, اسی طرح سے ہیٹ انرجی بھی تو ہوتی ہے نا, رائٹ. اب آپ جو ہے وہ کسی کمرے میں بیٹھے ہوئے ہو جس کی چھت جو ہے نا وہ شیشے کی بنی ہوئی ہو, ٹھیک ہے, شیشے کی بنی ہوئی چھت ہے, تو اب یہ شیشہ جو ہے وہ اوپر سے آنے والی گرد کو تو روک دے گا, پانی کو تو روک دے گا, ٹھیک ہے نا, شیشہ جو ہے نہ تو لائٹ کو روک سکتا ہے اور نہ شیشہ جو ہے وہ ہیٹ انرجی کو روک سکتا ہے. اگر اوپر سے سورج کی شعائیں آ رہی ہیں, ٹھیک ہے نا, تو وہ سورج کی شعائیں کے اندر جو ہیٹ انرجی ہوتی ہے اور جو لائٹ ہوتی ہے وہ ساری کی ساری جو ہے وہ اس شیشے کی چھت کے تھرو پینیٹریٹ ہو کر کے آپ کو محسوس ہوں گی, آپ کو گرمی محسوس ہوگی. इसी वजह से जो छतरी होती है ना, ये ट्रांसपेरेंट छतरी नहीं बनाई जाती कि प्लास्टिक की छतरी बनाए या किसी चीज की छतरी बनाई, वो जो है ना वो उसके अंदर जो है वो यानी ट्रांसपेरेंट बना दिया उसको, नहीं, इट हैज टू बी डार्क, कोई डार्क कलर की छतरी होनी चाहिए, क्या ताकि डार्क कलर जो है वो इस लाइट को एब्जॉर्ब कर लेता है, तब जो है ना वो उस लाइट की जो हीट होती है और लाइट जो होती है ना वो आपके नीचे नहीं पहुंच रही होती। तो भाई ये सारी चीजें तो हम एक्सपीरियंस से सीख रहे होते हैं ना इस दुनिया के अंदर। अल्लाह ताला ने ये चीजों के अंदर, अल्लाह ताला है कि जिन्होंने ये प्रॉपर्टीज रखी हुई है, कोई चीज जो होती है पेनिट्रेट होती है, कोई चीज जो होती है पेनिट्रेट नहीं होती है, कोई चीज जो होती है फलानी चीज से पेनिट्रेट होती है, किसी और चीज से पेनिट्रेट नहीं होती है। किसने बनाई ये सारी चीजें? अल्लाह ताला ने बनाई, ठीक है ना? लेकिन ये सब कौन इस तरह से सोच सकता है? सिर्फ वही सोच सकता है कि जो के रसूल की बात माने, राइट? इट ऑल बॉयल्स डाउन टू द फैक्ट कि आप रसूल की बात मानते हैं कि आप रसूल की बात नहीं मानते। अब ये काफिर जो है, अब देखना जरा, राइट? ये जो काफिर है साइंस में एक्सप्लोरेशन के अंदर, जैसे आपने लिखा लिखा ना यहां पर एक्सप्लोरिंग एंड डिस्कवरिंग, कोई मौलाना साहब जो है एक्सप्लोरेशन और डिस्कवरी के अंदर इन यूरोपियन से, ऑस्ट्रेलियन से और अमरीकियों से आगे बढ़ सकते हैं? अल्हम्दुलिल्लाह हमारे उलमा के पास इतना फालतू टाइम है ही नहीं, ठीक है ना, कि हर वक्त जो है ना वो जंगलों के अंदर जाकर के जो है वो एक्सप्लोर करते हैं चीजों को, कभी उधर मारे मारे फिर रहे हैं, कभी इधर मारे मारे फिर रहे हैं। अल्लाह का शुक्र है हमारे पास इतना टाइम नहीं है, हमें नमाजें पढ़नी होती, हमें जो है ना वो एक दूसरे के साथ एक अच्छी खुशगवार जिंदगी गुजारनी होती है, राइट? हमें अपनी बीवियों को टाइम देना होता है, हमें अपने बच्चों को टाइम देना होता है, हमें अपने बुजुर्गों को टाइम देना होता है। हमारे पास इतना टाइम नहीं है कि नॉर्थ पोल में जाकर के जो है ना वो किसी बर्फ के तोले के अंदर घुस करके देखो कि पोलर बेयर क्या कर रहा है। अल्लाह ताला ने इन लोगों को इस काम पे लगाया हुआ है, लगे रहे इस काम के ऊपर, ठीक है ना, अच्छी अच्छी वीडियोज बना करके हमें भेजते रहे, हम अपने बच्चों को जो है ना वो उन वीडियोज से उनका दिल बहलाते रहेंगे, ठीक है ना, करते रहें ये काम। हमें कोई शौक नहीं है उधर जाने का, हमें हमारे पास फजूल का टाइम है ही नहीं। हमारे ऊपर तो हुकूक आते हैं हमारे साथ रहने वाले लोगों के लिए, राइट? उनके हमारे ऊपर हुकूक है, हमारे ऊपर जिम्मेदारियां हैं, हमारे ऊपर फराइज हैं, जिनके अंदर हमने अपनी जिंदगी का टाइम लगाना है। 24 घंटे हमारे बंधे हुए हैं, 24 घंटे हमारे पास बंधे हुए हैं, राइट? तो हम जो साइंस पढ़ते भी हैं ना, एक बात क्लियर करना है जहन के अंदर, कॉन्सेप्ट क्लियर करना है जहन के अंदर, हम जो साइंस पढ़ते हैं वो सिर्फ इनसे मजबूरन मजबूरन मुकाबला करने के लिए पढ़ते हैं, वरना हमारे पास टाइम नहीं है इस किस्म की फजूलियात का, हमारे पास टाइम नहीं है एक्सप्लोरेशन एंड डिस्कवरी का, राइट? अब आप कहते हैं कि बड़ा फायदा होता है एक्सप्लोरेशन एंड डिस्कवरी से, क्योंकि हम तो उन्हीं के निजामे तालीम से पल करके पढ़े हैं ना, हमारी जहन साजी तो इनके निजामे तालीम से हुई है, राइट? इनके जो पाले हुए लोग थे उन्होंने हमें इनकी लिखी हुई किताबें पढ़ाई हैं, तो क्या ख्याल है इनके पाले हुए लोग पढ़ाने वाले हों, इनकी लिखी हुई किताबें हों, तो उनको पढ़ करके और इस निजाम में पढ़ करके आपका क्या ख्याल है अल्लाह ताला की मार्फत नसीब होगी आपको, है अल्लाह ताला से मोहब्बत होगी आपको, राइट? आपको हुकूक और फराइज का सिस्टम समझ में आएगा? नहीं जी, ऐसा नहीं होने वाला है, राइट? इनके पले हुए लोगों से, इनकी लिखी हुई किताबें पढ़ने से आपको हुकूक और फराइज का सिस्टम समझ में नहीं आने वाला है, ठीक है ना? उसके लिए तो इस जो गंद साजी हमारे जहन के अंदर हो चुकी है, इस गंद साजी के ऊपर तौबा करेंगे और फिर पलटा खाएंगे अपने परवरदिगार की तरफ, तब कहीं जाकर के हुकूक और फराइज का सिस्टम समझ में आएगा, ठीक है ना? तो हम किस बेसिस के ऊपर इनसे इंप्रेस हुए फिर रहे हैं, बात ही समझ में नहीं आने वाली है, समझ में आने वाली बात नहीं है कि एक ईमान वाला कैसे इनसे इंप्रेस हो जाता है, ठीक है ना? बहरहाल लगे हुए अपने कामों के अंदर, लगे नहीं बेशक, ठीक है, अल्लाह इनको हिदायत अता फरमाए। लेकिन ये जो एक्सप्लोरेशन और डिस्कवरी जो बे इंतहा ये करते चले जा रहे हैं, तो ये अल्लाह तक पहुंच गए हैं? अल्लाह तक तो क्या पहुंचते, इन्होंने तो अल्लाह ताला को मान के नहीं दिया अभी तक, इल्ला माशा अल्लाह, 1000 में से कोई आधा बंदा अगर मुसलमान बन जाता है, ठीक है ना, तो उसकी बुनियाद पर आप पूरे साइंस को जस्टिफाई करते हैं, राइट? हम हम पूरी साइंस को, उनकी पूरी जो उनकी जिंदगी की तरतीब है, हम उसको जस्टिफाई करना शुरू कर देते हैं कि हाँ भाई वो मुरीज बुखाइल साहब जो है ना वो मुसलमान हो गए थे, वो एक साइंटिस्ट थे, वो मुसलमान हो गए थे। अच्छा वो एक मुसलमान हो गए थे, 999 तो मुसलमान नहीं हुए, राइट? तो आप एक बंदे की बुनियाद पर जो है ना वो इनकी पूरी जिंदगी की तरतीब को जो है ना वो कहते हैं कि हाँ ये बड़ा जबरदस्त काम कर रहे हैं भाई, और हमें भी यही करना चाहिए भाई, और हम इसी वजह से पीछे रह गए हैं क्योंकि हम ये नहीं कर रहे जैसा ये कर रहे हैं। कहते हैं ना अकल की रत्ती, अकल की रत्ती नहीं होती ना जब तो ऐसी बातें करते हैं। इसको और भी क्या कहते हैं हमारे यहाँ, मत मार दी जाती है, जब जब मत मार दी जाती है ना किसी की तो फिर वो ऐसी बातें करता है, ठीक है? तो अगर ये साइंस जो है ना वो अगर अल्लाह ताला की तरफ पहुंचाने वाली चीज होती है ना तो फिर नबी अलैहिस्सलाम भी साइंस लेकर के आते इस दुनिया के अंदर। कल का सुना था म्यान, अगर किसी ने सुना हो हजरत पीर जुल्फकार अहमद नक्शबंदी बरकातों का, राइट, कि सूरह अलक के अंदर अल्लाह ताला ने क्या तरतीब रखी है इल्म की और तखलीक की, और सूरह रहमान के अंदर इल्म की और तखलीक की क्या तरतीब रखी है, क्या जबरदस्त बात फरमाई हजरत, क्या बेहतरीन तफसीर हमारे काबरीन को अल्लाह ताला जज़ाए खैर अता फरमाए कि ये जो हम मुसलमान है ना साइंस के मारे हुए मुसलमान, वो फिर कुरान को भी इसी लिए इस्तेमाल करते हैं कि कुरान भी जो है वो साइंस 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 की तब्दील करता है, साइंस से सीखना चाहिए, साइंस सीखना चाहिए, राइट? जरा सी अकल इस्तेमाल करें ना तो कुरान ऐसी बात बिल्कुल भी नहीं करता, ठीक है, कि जी साइंस सीखनी चाहिए और कुरान को जो है ना उसके लिए टाइम ही नहीं होना चाहिए आपके पास, राइट? ऐसा कुछ नहीं है, ठीक है? तो ये जो एक्सप्लोरेशन एंड डिस्कवरीज है ना, तो इनसे जो है वो अगले लम्हे मर गए तो किधर जाएंगे, इन एक्सप्लोरेशन के बाद मर गए तो किधर जाएंगे, जन्नत में जाएंगे, राइट? जहन्नुम के गढ़े के अंदर जाएंगे, जहन्नुम के गढ़े के अंदर जाएंगे। तो ऐसी साइंस का क्या फायदा, राइट, जो कि आपको जहन्नुम के घड़े से ना बचा सके, ठीक है? तो जो फर्स्ट थिंग्स फर्स्ट, ठीक है ना, एक मुसलमान जो होता है ना, एक ईमान वाला जो होता है ना, उसकी प्रायोरिटीज क्लियर होती है, प्रायोरिटीज क्लियर होती है। और जब हमारी प्रायोरिटीज क्लियर नहीं है और नाम जो है वो हमने ऐसे जबरदस्त किस्म के रखे हुए होते हैं और इबादतें और वजीफे पढ़ने का हमें बड़ा शौक लगा हुआ होता है और उम्रे करने का भी बड़ा शौक लगा हुआ होता है, राइट, लेकिन जहन की प्रायोरिटीज ही मैसअप हो रही है तो क्या फायदा दे रहा है फिर हमारा मुसलमान, हमारा इस्लाम हमें, ठीक है? क्या फरमा रहे हैं आपके, हाउ एंड व्हेन दे आर एक्सप्लोरिंग एंड डिस्कवरिंग बट हु क्रिएटेड दे फेल टू बिलीव, राइट, ऑफ कोर्स बिकॉज रसूल की तो बात नहीं मानी ना, इस वजह से कहीं सुना था कि ये लोग हमारे खिदमतगार बने हैं, मतलब इन कामों में लगे हुए हैं, तो अच्छा है कि मुसलमानों के फजूलियात में लगने की जरूरत ही नहीं, शदीद जरूरत नहीं, जरूरत ही नहीं है हमें इन फजूलियात में लगने की। कैन वी से बाय दिस दैट दे आर प्रमोटिंग एंड कन्वर्टिंग टू एथियज्म? हाँ ऑफ कोर्स, इस किस्म के साइंस से जो है वो लोग एथियस्ट ज्यादा बन रहे होते हैं, राइट, थाउजेंड में से एक तो मुसलमान बनता है किसी ना किसी बहाने से, वो भी इस साइंस की डायरेक्ट कॉज की थोड़ी होती है, और भी बहुत सारी कॉजेज जमा होती है तब जाकर वो बंदा मुसलमान बनता है। लेकिन इस साइंस और इस ऑब्जर्वेशन और डिस्कवरी की जो मैकेनिज्म है, तरीका है, इससे एथियस्ट तो 999 बन रहे होते हैं ना, राइट, उनकी फिक्र नहीं पड़ी हुई है कि 999 एथियस बन रहा है, वो एक मुसलमान बन गया तो उसकी बुनियाद पर जो, हाँ जी पूरी साइंस जो है वो बड़ी जबरदस्त चीज है और सबको तो साइंस पढ़ना चाहिए मुसलमानों को, राइट, और पूरे मुल्क का निजाम जो है वो इसी के ऊपर चलाने की कोशिश करते हैं कि जी मुसलमानों में साइंस एंड टेक्नोलॉजी, मदारिस के हाथ धोकर के पीछे पड़ जाते हैं फिर उसके बाद, राइट, कि मदारिस साइंस क्यों नहीं पढ़ाते हैं और साइंटिस्ट क्यों नहीं बनाते हैं और ये क्यों नहीं बनाते हैं, वो क्यों नहीं बनाते हैं, भाई अकल की रत्ती नहीं होती या बिल्कुल हाथ से गई हुई होती है अकल, इस वजह से ऐसी बातें कर रहे होते हैं। बहरहाल तो बस ये थोड़ा सा और तर्जुमा इसमें से पढ़ करके क्लास खत्म करते हैं क्योंकि टाइम ओवर हो चुका है, कि अगर वो चाहता तो उसको एक हालत पर ठहराया हुआ रख देता, यानी लाइट की जो है वो नेचर ही चेंज कर देता अल्लाह ताला, यानी आफ्ताब के बुलंद होने से भी ये साया ना घटता इस तरह पर कि इतनी दूर तक आफ्ताब की शुआओं को ना आने देता, क्योंकि आफ्ताब की शुआओं का जमीन के हिस्सों पर पहुंचना बइरादा हक है, अल्लाह ताला का इरादा है, तो ये जो शुआएं होती हैं लाइट की ये जमीन तक पहुंचती हैं। अगर अल्लाह ताला अर्थ को जो है वो मार्स के डिस्टेंस तक बना देता, राइट, तो मार्स तक तो इस तरह की शुआएं पहुंचती ही नहीं है, जिस तरह की शुआएं जो है वो हमारे अर्थ तक पहुंचती हैं, तो अल्लाह ताला ने ऐसा इरादा किया है ना तभी तो ये काम हो रहा है, ना कि बिल इस्तेरार, यानी कोई अल्लाह ताला को किसी ने मुजबर नहीं किया हुआ, बेचैन नहीं किया हुआ अल्लाह ताला को, अल्लाह ताला को किसी ने मजबूर नहीं किया हुआ, लाइट तो तूने पहुंचवानी है अर्थ तक, राइट, कोई इस्तेरार पे थोड़ी अल्लाह ताला के ऊपर ये, तो ना कि बिल इस्तेरार, अल्लाह ताला का इरादा हुआ है ऐसा करने का, इस वजह से ऐसा हो रहा है, मगर हमने अपनी हिकमत से उसको एक हालत पर नहीं रखा, बल्कि उसको फैला हुआ बनाकर फिर हमने आफ्ताब को यानी उसके उफक के करीब होने और फिर उफक से बुलंद होने को इस साए की दराजी व कोताही पर एक जाहिरी अलामत मुकर्रर किया। ठीक है, कि आफ्ताब को जो है ना इस साए के यानी हमने साए बढ़ाना होता है घटाना होता है, तो हमने आफ्ताब को जो है ना इसके लिए एक एक कॉज बना दिया। ठीक है, कि भाई ये साए के घटने बढ़ने का ये कॉज बन गया। ठीक है ना, अब ये कॉज जो है ये हमारे मातहत है, हम इसके मातहत नहीं है कि अब तो मजबूर हो गए हैं कि जी अब तो जी चूंकि हमने एक सिस्टम बना दिया था ना तो अब तो मजबूरन हमें इस सिस्टम को फॉलो करना पड़ेगा। भाई इंसानों के साथ ये मामला चलता है कि इंसान अगर कोई सिस्टम बना दे ना तो अब वो खुद भी उसके पाबंद हो जाते हैं, अल्लाह ताला को थोड़ी उसके पाबंद होते हैं जो सिस्टम अल्लाह ताला ने बनाया है। ठीक है, तो सिस्टम अल्लाह के पाबंद है, अल्लाह ताला किसी सिस्टम के पाबंद नहीं है। मतलब ये कि अगरचे रोशनी और साया और उनके घटने बढ़ने की असल इल्लत हक ताला का इरादा और मशीयत है, आफ्ताब या कोई दूसरी चीज मुअस्सर हकीकी नहीं है। मुअस्सर तो है लेकिन मुअस्सर हकीकी नहीं है, मुअस्सर हकीकी तो अल्लाह की जात ही है। ठीक है ना, ये होती है तौहीद, ये होता है ईमान, ये होता है साइंस को ईमान की निगाह से पढ़ना। ठीक है ना, ईमान को साइंस की निगाह से नहीं पढ़ना, दीन को साइंस की निगाह से नहीं पढ़ना, बल्कि साइंस को दीन की निगाह से पढ़ना। राइट, जमीन आसमान का फर्क है इन दोनों अप्रोचेस के अंदर। ठीक है, इसी वजह से आप वही बात हुई थी ना कि आप साइंस के टीचर जो है वो कोई एथियस किस्म का बंदा ले आए तो वो एथियस टीचर जो है ना वो आपके बच्चों को एथियस बना के छोड़ेगा। ठीक है, लेकिन अगर आप साइंस की किताबें बेशक काफिरों की लिखी हुई भी हों, मजबूरन आजकल जैसे हमारे यहाँ पूरा करिकुलम वगैरह तो सब नया नहीं बन सकता अभी फौरन से, ठीक है ना, तो करिकुलम बेशक इनका हो लेकिन मेक श्योर टीचर्स कैसे हैं, टीचर कैसे हैं आपके बच्चों के। अगर टीचर भी हिंदू है, टीचर भी काफिर है, टीचर नाम का मुसलमान है, काम का एथियस्ट है, तो फिर आपके बच्चे गए। उन्होंने उस टीचर ने ऐसे बच्चों को घुमाना है कि उनके अंदर से ईमान जो है ना फिर सल्ब हो जाएगा, सल्ब हो जाएगा उनके अंदर से ईमान। ठीक है, इसी वजह से ना ये जो इस्लामिक स्कूल्स जो है ना इनको इनको बेकार ना समझें, इस्लामिक स्कूल्स को बेकार ना समझें, यानी बेशक वहां पर डिसिप्लिन अच्छा ना हो, बेशक वहां पर इतनी अच्छी पढ़ाई ना होती हो, लेकिन इस्लामिक स्कूल में कम अज कम इतना होता है कि वहां पर टीचर जो है ना वो मुल्हिद और काफिर नहीं रखे जाते। अगर रखे जाते हैं तो वहां पर अपने बच्चों को ना भेजें, बल्कि रिपोर्ट करवाएं कि किस किस्म का इस्लामिक स्कूल है जिसने काफिरों को टीचर रखा हुआ है। राइट, लेकिन इस्लामिक स्कूल तो होता ही वो है ना कि जहां पर टीचर मुसलमान हो, बेशक वो कैम्ब्रिज का करिकुलम पढ़ा रहे हो, बेशक वो अमेरिका का कोई करिकुलम पढ़ा रहे हो। ठीक है ना, यानी आइडियल तो ये नहीं है, लेकिन अगर वो पढ़ा भी रहे हैं कोई ऐसा करिकुलम, टीचर तो मुसलमान है ना। राइट, तो इट ऑल डिपेंड्स ऑन द टीचर, नॉट ऑन द बुक्स सो मच। ठीक है ना, अगर बुरी भी किताबें होंगी ना तो टीचर अच्छा है, वो उन बुरी किताबों को भी अच्छे अंदाज में पढ़ा लेगा। ठीक है, ये इस बात को अपने गिरह से बांध करके रख लें। ठीक है, These explorations of the universe are recommended in Quran as it increases in the faith through the glorious Allah created as ilmul yaqeen. तो किसका faith increase होता है? काफिर का faith increase होता है। हम बात यही कर रहे हैं कि भाई ईमान वालों को फायदा होता है ना। ठीक है, तो ईमान वाला जब चीजों को जाकर के तफसील के साथ पढ़ेगा ना तो उस वक्त जो है वो उसका ईमान मजीद इंक्रीज होगा। लेकिन ईमान वाला जो होता है वो क्या ख्याल है, वो इस तरीके से इन चीजों में इन्वॉल्व हो सकता है कि उसकी नमाजें कजा होनी शुरू हो जाए, उसकी बीवी का हक उसके ऊपर से जो है वो अल्लाह ताला खत्म कर देते हैं कि बीवी का हक नहीं है, बूढ़े माँ बाप का हक नहीं है, बच्चों का हक नहीं है, है? तो इस तरीके से कर सकता है कोई ईमान वाला एक्सप्लोरेशन ऑफ द यूनिवर्स को? भाई ईमान वाला एक्सप्लोरेशन ऑफ द यूनिवर्स करेगा ना तो बहुत ज्यादा रिस्ट्रिक्शंस के साथ करेगा, उसके ऊपर बहुत सारी जिम्मेदारियां होती हैं, उन जिम्मेदारियों को निभाते हुए करेगा। ठीक है, जैसे कि बहुत सारे जो है वो साइंटिस्ट खुद ने मुसलमानों के दरमियान, ठीक है ना। तो हमें जो है ना वो हम उल्टी गंगा बहाने की कोशिश करते हैं। उल्टी गंगा बहाना क्या है कि हम काफिरों के तरीके पे चल करके ना हम उस तरीके को जो है ना वो यानी उसके जरिए से जो है वो अल्लाह के करीब होना चाहते हैं। भाई अल्लाह के करीब होने के लिए आपको जो है ना ओरिजिनल काम करना पड़ता है, ठीक है ना। यानी सोच ओरिजिनल बनानी पड़ती है। बेशक उनके जो है वो आप मीन्स इस्तेमाल कर सकते हैं, उनके बनाए हुए जो टूल्स हैं उन टूल्स को आप इस्तेमाल कर सकते हैं, उसके अंदर हर्ज नहीं होता, ठीक है ना। लेकिन उनके तरीके के ऊपर, उनकी सोच के ऊपर, उनके टीचर से जो है वो अपने बच्चों की जहन साजी करना, तो उसके जरिए से तो बच्चा आपका पहले काफिर बनेगा, फिर उसके बाद बहुत बड़ा साइंसदान बन जाएगा, राइट। लेकिन पहले काफिर बनेगा, फिर जाकर के बहुत बड़ा साइंसदान बनेगा। इस तरह से उमूमियत में ऐसा मामला नहीं होता कि जी वो बहुत बेहतरीन ईमान वाले भी हो और साथ साथ जो है वो बहुत बड़ा साइंसदान भी बन जाए। हाँ, एक्सेप्शंस आर ऑलवेज देयर, लेकिन एक्सेप्शंस की बुनियाद पर जिंदगी नहीं चलती, ठीक है ना। जैसे कि 1,000 में से एक बंदा मुसलमान हो गया, तो अब वो एक्सेप्शन थी, 1,000 में से एक मुसलमान हो गया, तो उसको रूल बनाने की कोशिश कर रहे हैं। भाई एक्सेप्शन एक्सेप्शन होती हैं, रूल्स रूल्स होते हैं, ठीक है ना। तो उसी तरीके से ना जो रूल्स हैं, हमें अपने निज़ाम जो होते हैं, अपने तालीमी इदारे, हमें अपने टीचिंग मेथोडोलॉजी, ये सारा जो है वो रूल्स की बुनियाद पे बनाना होता है, ठीक है ना। और रूल्स ये हैं कि ईमान को मजबूत करें, फिर उसके बाद जो है वो असबाब की दुनिया के अंदर थोड़ी बहुत मेहनत भी कर लें, लेकिन उस तर्ज के ऊपर नहीं जिस तर्ज के ऊपर एक काफिर मेहनत करता है। क्या हमें अपने बच्चों को साइंस पढ़ने से रोकना चाहिए? इतनी देर से मैं क्या समझा रहा हूँ भाई, नहीं रोक सकते हैं अभी। आप साइंस की किताबें पढ़ने से मत रोकें, टीचर्स की फिक्र करें, टीचर्स की फिक्र करें, ठीक है ना। और अगर आप चले बहुत और आसानी कर दी कि भाई टीचर्स भी अगर आप अपने बच्चों को कंट्रोल नहीं कर सकते हैं, तो कम अज कम इतना तो लाजमन करना पड़ेगा कि जो वो स्कूल से सीख करके आ रहे हैं, अब आपने घर के अंदर उनका जो है ना वो ऑल्टरनेट टीचर बनना है, घर में उनके लिए टीचर बनना है, टीचर का रोल प्ले करना है। और जो गंद और बकवास उस मुल्हिद और काफिर टीचर ने उसके जहन के अंदर स्कूल के दौरान भरने की कोशिश करी थी, उस गंद और बकवास को आपने फिर घर के अंदर उसके जहन से धोना भी है, राइट। आपने उसकी जहन को क्लियर भी करना है उन तमाम शकूक व शुभात से जो कि 6-7 घंटे के स्कूल ने उसके जहन के अंदर भरी है, राइट। कम अज कम ये तो लाजमन करना है, ठीक है ना। यानी सबसे बेहतर क्या था कि पूरा सिस्टम ही मुसलमानों का बनाया हुआ हो, करिकुलम भी मुसलमानों का, ईमान वालों का, ऐसे नहीं हमारे जैसे नाम के मुसलमान, नहीं, ईमान वाले मुसलमानों का बनाया हुआ करिकुलम भी हो, टीचर्स भी ईमान वाले हो, राइट। दिस इज द बेस्ट। फिर उससे लेस बेस्ट क्या है कि करिकुलम तो उनका लिखा हुआ है लेकिन टीचर्स जो हैं वो ईमान वाले होने चाहिए, ठीक है ना। कम से कम टीचर्स ईमान वाले होने चाहिए, ठीक है। और उससे लेस बेस्ट क्या है, उससे भी कमतर क्या क्या है कि टीचर भी उन्हीं के जैसे हो, करिकुलम भी उन्हीं के जैसा हो, ठीक है ना। लेकिन घर के अंदर आप जो है वो खूब दबा करके मेहनत कर रहे हो कि आपके बच्चों का ईमान जो है वो महफूज हो जाए, ठीक है ना। लेकिन जाहिर ये हर माँ बाप इस तरह से कर नहीं पाते हैं ना। तो बात तो वही होती है कि फिर बच्चे जो है वो स्कूल से जो कुछ फिल्म सीख करके आ रहे होते हैं, फिर उनकी जिंदगी उसी की बुनियाद के ऊपर गुजर रही होती है। वी शुड प्रोड्यूस गुड मुस्लिम टीचर्स, एब्सोल्युटली, ठीक है ना। इसी वजह से इसी को कहते हैं बंदा बनाना, राइट। ये जो अंबिया इस दुनिया के अंदर भेजे गए हैं ना, ये इमारतें बनाने के लिए नहीं भेजे गए, ये करिकुलम सेट करने के लिए खाली नहीं भेजे गए, ठीक है। करिकुलम भी इन्होंने अच्छा खासा जो है मुसलमानों के लिए सेट कर दिया, ठीक है। लेकिन असल में जो इनका काम है ये बंदा साजी होती है, राइट, मेकिंग पीपल। ये इंसानों पे काम करते हैं, ये इंसानों के दिलों पे काम करते हैं, ठीक है ना। और जब इंसान संवर जाते हैं, इंसानों के दिल संवर जाते हैं ना, तो उसके बाद फिर ये अच्छा काम किया करते हैं, ठीक है। फिर उसके बाद यानी 1300 साल तक दुनिया के अंदर माशाल्लाह उनकी बनाई हुई जो मेहनत थी, उनकी की हुई मेहनत थी, उस मेहनत की बुनियाद पर जो यानी ह्यूमन मैन्युफैक्चरिंग इंडस्ट्री जो उन्होंने लगा दी इस दुनिया के अंदर, अब हर जनरेशन जो है वो ऐसे इंसान पैदा कर रही होती थी कि जिसकी बुनियाद के ऊपर दुनिया के अंदर पूरा का पूरा निज़ाम चल रहा होता था। लेकिन जाहिर है ओवर पीरियड ऑफ टाइम जो है ये हर चीज़ के अंदर जो होती है वो यानी खराबी आती है। तो इसी तरीके से टाइम के साथ साथ जो है वो इंसानों की क्वालिटी के अंदर भी खराबी आती गई, ठीक है ना। और آہستہ آہستہ جو ہے وہ زیادہ یعنی اچھے انسان جو تھے وہ کم رہ گئے اور برے انسانوں کی تعداد زیادہ بڑھ گئی, اور اس کے بعد پھر دنیا کے نظام جو ہے وہ پلٹ گیا. ٹھیک ہے, جب دنیا کے نظام پلٹ گیا نا, یعنی ان لوگوں کے ہاتھ میں دنیا کے نظام آ گیا جو کہ اللہ اور اس کے رسول کو مانتے ہی نہیں ہے. ٹھیک ہے, تو پھر انہوں نے تو اپنے حساب سے اس کام کو دنیا کے نظام کو چلانا تھا. ٹھیک ہے, تو اب اس کا حل جو ہے نا وہ ہم مسلمانوں نے کیا نکالا کہ جی ہم جو ہے نا وہ انہیں کے نقش قدم کے اوپر چل کر کے نا پھر سے دنیا کے اندر عزت پا لیں گے, پھر سے دنیا کے اندر جو ہے وہ حکومت پا لیں گے اور سب کچھ پا لیں گے. بھائی ہم نے تو جس طریقے سے پہلے عزت پائی تھی اس طریقے سے ہمیں عزت ملنی ہے. ٹھیک ہے, وہ تو ایمان پر راستہ تھا, ایمان کے ذریعے سے ہمیں عزت ملی تھی دنیا کے اندر, تو ابھی کیسے جو ہے وہ ہمیں سائنس کے ذریعے سے عزت مل جائے گی. بہرحال ٹائم اوور ہو چکا ہے, تو بس یہ جو انہوں نے لکھا ہے اس کو پڑھ کر کے کلاس ختم کرتے ہیں کہ کیا ہم اپنے بچوں کو اس حد تک بتا سکتے ہیں کہ سورج اور باقی چیزوں پہ غور کرو, کیونکہ قرآن میں حضرت ابراہیم علیہ السلام کے مشاہدے کا ذکر ہے کہ جیسے سورج کے نکلنے اور ڈوبنے کا ذکر کیا ہے. جی بالکل بتا سکتے ہیں, لیکن آپ اپنے بچوں کو جو بتائیں گے نا تو وہ اللہ کے ذکر کے ساتھ ہی بتائیں گے نا. بھائی بچوں کے ساتھ جو بھی بات کریں تو اللہ تعالیٰ کو نا اپنے جملوں کے اندر شامل رکھیں. رائٹ, اللہ تعالیٰ نے ایسے کیا ہے, اللہ تعالیٰ نے اس کو بنایا ہے, اللہ تعالیٰ نے ہمیں جو ہے وہ کھانا دیا ہے, اللہ تعالیٰ نے ہمیں پینا دیا ہے. رائٹ, کیا کیوں ہماری زبان تھکتی ہے اللہ تعالیٰ کا ذکر کرنے سے. ٹھیک ہے نا, تو بچوں کے ساتھ جتنی بھی سائنس کرنی ہے آپ نے, رائٹ, ہر بات میں اللہ تعالیٰ کا ذکر شامل کریں. ٹھیک ہے نا, تو اس طریقے سے آپ اپنے بچوں کے ایمان والے استاد بن جائیں نا. ٹھیک ہے نا, تو آپ پھر ایمانیات کے ساتھ ان کو سائنس پڑھائیں گے. صحیح ہے, ہم تو جو جس بات کی نفی کر رہے ہیں نا, جس بات کی جو ہے وہ تنقید کر رہے ہیں, جس بات کے اوپر ہم تو اس کی تنقید کر رہے ہیں کہ نیوٹن کو جو ہے وہ لاز کا بنانے والا کے طور پہ دیکھنا شروع کر دیا, رائٹ, اور اسی کو جو ہے نا وہ سب کچھ ماننا شروع کر دیا, یا آئنسٹائن کو, یا جو ہے وہ یہ جو ہاکنز صاحب تھے ان کو ماننا شروع کر دیا. اور پھر ایسی ایسی باتیں کرتے ہیں کہ وہ ہاکنز جب مرا تو اس کے اوپر لوگوں نے بڑی اس کے اوپر جو ہے وہ تقریریں کری اور لکھا. تو آئی ہوپ کہ وہ اس کلاس میں موجود نہیں ہے وہ بھائی, ان کے میں پہلے بہت ڈانٹ چکا ہوں ان کو. تو کہتے ہیں کہ حضرت یہ ہمارے علماء کو یہ باتیں کیوں نہیں سمجھ میں آتی جو اسٹیفن ہاکنز کو سمجھ میں آتی ہیں, یہ بات کرتے ہیں. تو بھائی ایسے بھی ہیں پڑھے لکھے مسلمان دیندار, ایسے نہیں کہ خالی دنیا دار مسلمان, دیندار مسلمان بہت زیادہ دین پہ عمل کرنے والے, جب ان کے ذہن کے اندر یہ والے خیالات چل رہے ہوں تو کین وی امیجن کہ جو دیندار نہیں بھی ہیں ان کے ذہن میں کیا خیالات چل رہے ہوتے ہوں گے. ہے نا, کہ بھائی ہمارے مولویوں کو جو ہے وہ اسٹیفن ہاکنز والی باتیں کیوں نہیں سمجھ میں آ رہی. مولویوں کو اس کام کے لیے اللہ تعالیٰ نے بھیجا تھا, اپنا کام چھوڑ کر نہ دوسرے کا کام کرنا شروع ہو جاؤ, بات سے تمہیں فائدہ ہوگا. خیر یہ بھی ہماری سوچیں ہوتی ہیں. Our current scholars are qualified both in Islamic and scientific knowledge. It has substantially improved the overall impact. پتہ نہیں جی اس سے سبسٹینشلی امپروو ہوا بھی ہے کہ نہیں ہوا, یا ہم بس خوش ہو رہے ہیں اس بات کے اوپر کہ بڑا سبسٹینشلی امپروو ہوا ہے اس سے. لیکن بہرحال ٹھیک ہے, اللہ تعالیٰ کا یہ نظام ہے کہ اللہ تعالیٰ نے اپنے دین کا کام جو ہوتا ہے نا وہ لینا ہوتا ہے, تو وہ جس وقت جیسی ضروریات ہوتی ہیں تو وہ اس حساب سے دین کا کام لے لیتے ہیں. ٹھیک ہے, لیکن اس پہ بھی ذرا عقل استعمال کرنے کی ضرورت ہوتی ہے کہ اللہ تعالیٰ نے تو یہ سسٹم بنا دیا. ٹھیک ہے نا, کہ جو سائنس کی طرف لوگ گئے ہوئے تھے تو ان کو توبہ کر کے ادھر آنے کی توفیق عطا فرما دی. ٹھیک ہے نا, تو اس سے جو ہے وہ ایک امپیکٹ ہوا لوگوں کے اوپر, لوگوں نے سننا شروع کیا, لوگوں کو بات سمجھ میں آئی, لوگوں نے ایکسپلین بھی کیا لوگوں کے طریقے سے. ٹھیک ہے, لیکن اب اس کو نا ذرا یعنی ذرا بہت کیئرفل رہنے کی ضرورت ہوتی ہے کہ اب ہم اس بنیاد کے اوپر جو ہے نا وہ جو اوریجنل میتھڈس تھے نا ہم ان کی نفی کرنا نہ شروع کر دیں. کیا مطلب کہ جو مولانا صاحب سائنس نہیں جانتے ان کو کہا جی یہ تو بالکل بیکار ہے, ان کو تو کچھ آتا جاتا نہیں ہے. جو مولانا صاحب جو ہیں ان کو انگریزی نہیں آتی ان کو نہیں جی یہ تو بس ایسی ادھر تو صحیح مولانا صاحب جی ان مولویوں کی وجہ سے جو ہے نا ہمیں کوئی فائدہ نہیں ہوتا. ٹھیک ہے نا, ہمیں تو وہی جو بات ہو بھی رہی تھی دو تین کلاسز پہلے, جو انگریزی فر فر بولنے والے مولانا صاحب ہوں گے تو وہ ہمیں ایکسیپٹیبل ہوں گے, اور جو ہے نا وہ سائنس والے مولانا صاحب ہوں گے وہ ہمیں ایکسیپٹیبل ہوں گے. یہ بہت بڑی شیطان کی چال ہے. ٹھیک ہے نا, بہت بری شیطان کی چال ہے. اس کے ذریعے سے جو ہے نا وہ پھر کیا کرے گا وہ ہمارے دین کو ختم کر کے رکھ دے گا. کیوں؟ اس لیے کہ جو انگریزی بولنے والے مولانا صاحب ہیں نا, انہوں نے انگریزی جو ہے نا وہ کسی انگریزی ماحول میں سیکھی ہے, ٹھیک ہے نا. اس ماحول کا جو ان کے اوپر اثر ہوا ہے نا, تو اس اثر کی وجہ سے وہ مولانا صاحب جو ہیں کبھی بھی ان مولانا صاحب کو ریپلیس نہیں کر سکتے کہ جو کہ خالصتاً قرآن اور حدیث کے ماحول کے اندر رہے ہیں. رائٹ, قرآن اور حدیث کے ماحول میں رہنے والے جو علماء ہیں جنہوں نے اپنی زندگیاں جو ہیں وہ صرف اسی کام کے اندر لگائی ہیں, رائٹ, ان کے پاس جو ایکسلنس ہے, جو ڈیپتھ ہے نا نالج کی, وہ سائنس پڑھے ہوئے مولانا صاحب کے پاس وہ ڈیپتھ نہیں ہے, ٹھیک ہے نا. تو وہ سائنس پڑھے ہوئے جو مولانا صاحب ہیں, جیسے مولانا طارق جمیل صاحب, رائٹ, مولانا طارق جمیل صاحب اس سب بہت بہترین مقرر ہے, رائٹ, بہت بہترین جو ہے وہ لوگوں سے جو ہے وہ ایکسپریس کر کے کام کرتے ہیں. بٹ مولانا طارق جمیل صاحب کین ناٹ ریپلیس جو مدارس کے اندر شیخ الحدیث صاحب ہوتے ہیں, جو حدیث پڑھانے کا کام مستقل کر رہے ہوتے ہیں, جو تفسیر پڑھانے کا کام مستقل کر رہے ہوتے ہیں, جو عربی ادب پڑھانے کا کام مستقل کر رہے ہوتے ہیں, جو فتوے کا کام مستقل کر رہے ہوتے ہیں. مولانا طارق جمیل صاحب پاپولر تو ہو سکتے ہیں, وہ ان کو کبھی بھی ریپلیس نہیں کر سکتے, ٹھیک ہے. تو اس وجہ سے ہمارے ذہن میں نا یہ شیطان جو الٹے خیال ڈالنے چکے, ہاں بھی اصل تو یہی ہے, رائٹ, کیونکہ مولانا طارق جمیل صاحب جو ہیں وہ میڈیکل اسکول سے جو ہے وہ نکل کر کے آئے تھے, تو اس وجہ سے جو سائنس وائنس کے بھی بارے میں تھوڑی سی بات کر لیتے ہیں, رائٹ. تو اب جو ہے نا وہ ہمارے ذہن میں پھر وہ جو اصل کام کرنے والے لوگ ہوتے ہیں نا ان کی اہمیت کم ہونی شروع ہو جاتی ہے. ہم کو کہتے ہیں یہ ان کی کیا ضرورت ہے ہمیں, رائٹ, ہمیں تو اس قسم کے ماڈرن قسم کے جو ہے وہ علماء لوگ چاہیے, ٹھیک ہے. تو اس وجہ سے بہت کیئرفل رہنے کی ضرورت ہے اس اپروچ کے اندر بھی, ٹھیک ہے. سائنس شوڈ بی تھاٹ ایز اے اسٹڈی آف اللہ کریشن. جی, بیسٹ سیٹ اپ ایز پر ٹوڈیز ڈیفینیشن از مدارس. ہاں, بیسٹ تو ظاہر سی بات تو یہی ہے, لیکن بیسٹ کے بعد سیکنڈ بیسٹ اور تھرڈ بیسٹ وغیرہ کی بھی جو ہوتی ہے وہ ضرورت پڑتی ہے, لیکن وہ ضرورت کے حساب سے ہوتے ہیں. وہی بات ہوتی ہے کہ جی ہماری جو ضروریات ہیں ان کو ہمیں ضروریات کے درجے میں رکھنا ہے, اور جو ہماری زندگی کے مقاصد ہیں ان کو ہم نے مقاصد کے درجے میں رکھنا ہے. جب تک اس کے اندر ہم کلیئر رہیں گے کہ مقاصد کو ضروریات نہ بننے دیں, اور یعنی مقاصد کو جو ہے وہ صرف ضروریات کی حد تک ریڈیوس نہ کر دیں, اور ضروریات کو جو ہے وہ مقاصد کی حد تک ایلیویٹ نہ کر دیں, تو اس وقت تک ہماری زندگی کا دھارا صحیح رہے گا, اور جہاں ہم نے یہاں پہ میسر کیا تو وہیں پہ ہماری زندگی جو ہے نا وہ دوسرے غلط ڈائریکشن میں چلنا شروع ہو جائے گی. آپ نے اتنا نمبر پھر لکھ دیا اور ٹائم ختم ہو چکا ہے, کہ کیا کروں, کوئی اور نہ لکھیں, ٹھیک ہے. اگر کسی اور کے پاس مزید کچھ ہے تو وہ اگلی کلاس میں سیو کر کے رکھیں. ایک حربہ یہ بھی لگایا جاتا ہے اگر کوئی سسٹم ہم نے نقصان پہنچا رہا ہے یا اس سسٹم کے ذریعے سے ایکسپلوئٹ کیا جاتا ہے, تو ہمیں اس سسٹم کی علم حاصل کر کے پھر اس میں شامل ہو کر ان کے خلاف یوز کیا جائے. آف کورس یہاں پہ بڑوں کی نگرانی میں اس سسٹم کا علم حاصل کرنا ہے, تو اس میں آپ کی کیا رائے ہے؟ دیکھیں, رائے کا یہ سوال کا سٹائل بہت غلط ہے. آپ کی کیا رائے ہے, ٹھیک ہے نا, یہ اس طرح سے نہیں بات کی جاتی ہے, ٹھیک ہے. تو آپ کی اصلاح کر رہا ہوں کہ اس طرح سے سوال مت کیا کریں کہ آپ کی کیا رائے. بہت سارے لوگ کرتے ہیں, آپ یو آر ناٹ دی اونلی ون, ٹھیک ہے. تو اس طرح سے سوال نہیں کرتے ہیں اس طرح کے ساتھ, ٹھیک ہے. یہ کوئی وہ ٹاک شو کو تھوڑی ہو رہا ہے, وہ یعنی ادھر سے چار پانچ ایکسپرٹس اکٹھے کر لیے اور آپ نے کہا جی آپ کی کیا رائے اس بارے میں, آپ کی کیا رائے اس کے بارے میں, آپ کی کیا رائے اس بارے میں, ٹھیک ہے نا. تو یہ کوئی رائے کا پروگرام نہیں ہو رہا ہوتا, یہ ایک علم کی کلاس ہے, ٹھیک ہے. ٹیچر سے اس کی رائے نہیں پوچھی جا رہی ہوتی ہے, ٹھیک ہے. دوسری بات یہ ہے کہ جو آپ نے سوال کیا تھا وہ سوال اپنی جگہ پہ بالکل ویلڈ ہے, بہت اچھا سوال ہے, اور آپ نے اس کا سولیوشن بھی آپ نے خود ہی بتا بھی دیا ہے, جو کہ ہے یہی سولیوشن کہ ہاں جس علم کو استعمال کرتے ہوئے مسلمانوں کے اوپر غالب آ جاتے ہیں نا, تو اس علم کا حاصل کرنا پھر مسلمانوں کے اوپر واجب ہو جاتا ہے, ٹھیک ہے. لیکن اس علم کو حاصل کرنے کی ترتیب یہ ہونی چاہیے کہ اپنے اکابرین کی ڈائریکشن کے ساتھ, اپنے اکابرین کی نظروں میں رہ کر کے وہ علم حاصل کرنا ہے, انڈیپینڈنٹلی حاصل نہیں کرنا ہے. کیونکہ انڈیپینڈنٹلی حاصل کریں گے تو پھر آپ ان کے سسٹم میں ہی بہہ کے رہ جائیں, ٹھیک ہے نا. آپ پھر اپنے ایمان کی بھی حفاظت نہیں کر سکیں گے, ٹھیک ہے. تو اس وجہ سے اگر آپ اپنے اکابرین کی نگہداشت کے ساتھ اس علم کو حاصل کریں گے تو پھر آپ کی نیت بھی برقرار رہے گی, ठीक है ना, और जो कि असल में क्या है कि बेसिकली आपने कुफार का मुकाबला करना है, ठीक है, तो इस तरह से फिर आपकी नीयत भी बरकरार रहेगी और आपके अमल से फिर वाकई मुसलमानों को फायदा होगा, वरना वही होगा जो कि हमारे साथ हो रहा है कि जी हम क्लेम तो यही करते हैं कि जी हम तो इस वजह से साइंस पढ़ रहे हैं ताकि कुफार का मुकाबला कर सकें, लेकिन फिर क्या होता है, फिर उसके बाद जो है ना फिर हम जाते हैं अमरीका, वहां पे जाकर के ग्रीन कार्ड लेते हैं, वहां पे जाकर के फिर सिटीजनशिप लेते हैं और फिर वहीं के होकर के रह जाते हैं, तो फिर हमारी सलाहियतों का फायदा किसको हो रहा होता है, अमेरिका को हो रहा होता है, राइट। ज्यादा से ज्यादा जब तक माँ बाप जिंदा होते हैं पाकिस्तान इंडिया के अंदर तो हम थोड़ा सा फॉरेन एक्सचेंज भेज देते हैं, राइट, लेकिन नुकसान क्या होता है कि या तो उन्हीं को मजबूत कर रहे होते हैं और फिर उसके बाद हमारी आने वाली नस्लें जो होती है ना वो वहां पे बैठ के काफिल हो रही होती है ना, और हमारी पूरा का पूरा सिस्टम भी खत्म हो जाता है। लेकिन इब्तिदा कहाँ से हुई थी भाई, हम तो साइंस इसलिए पढ़ने जा रहे हैं ताकि हम काफिरों का मुकाबला कर सकें, तो भाई काफिरों का मुकाबला ऐसे कुछ थोड़ी होता है यार खाली साइंस पढ़ कर, ठीक है, तो उसके लिए तो पूरे सिस्टम की जरूरत पड़ती है ना। ठीक है सर, क्लास खत्म करते हैं, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू।